मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وانه لتذكرة للمتقين وانا لنعلم ان منكم مكذبين وانه لحسرة على الكافرين وانه لحق اليقين فسبح باسم ربك العظيم। سورہ الحاقہ کی یہ آیات ہیں آخری جن پر درس چل رہا ہے۔ قرآن مجید کی ان آیات میں اللہ تعالی نے فرمایا کہ یہ قرآن نصیحت ہے ان لوگوں کے لیے جن کے دل میں آخرت کا خوف ہے، جو بچنا چاہتے ہیں برائی سے۔ اس پر بیان چل رہا تھا کہ ہر برائی کی جڑ آخرت کا انکار ہے۔ جن لوگوں کا یہ خیال ہے کہ ہمیں اپنے عمل کا حساب و کتاب نہیں دینا، ان سے بڑا سوسائٹی اور معاشرے کے لیے ظالم کوئی نہیں ہے۔ اس پر ایک اشکال ہوتا تھا کہ دنیا کی مہذب قومیں، آپ ماشاءاللہ جرمنی سے آئے ہیں، تو یہ جو جرمنی سے فرانس سے آئے ہوئے لوگ ہیں، یہ کہتے ہیں کہ وہ لوگ تو آخرت پر ایمان نہیں رکھتے، لیکن وہ کتنے اچھے ہیں، وہ تو بہت اچھے ہیں انسانیت کے لیے۔ تو میں نے بتایا تھا کہ بالکل بھی اچھے نہیں ہیں، بالکل بھی اچھے نہیں۔ اس پر پورا 1.5 گھنٹے کا میں نے بیان کیا تھا کہ آپ کو اچھے لگ رہے ہیں۔ دیکھو، ایک آدمی نہا دھو کے آتا ہے، 3-piece سوٹ ٹائی پہن کے آتا ہے، دیکھنے میں اچھا لگتا ہے، چاہے وہ 3-piece سوٹ اس نے چوری کا ہی پہنا ہوا ہو۔ کیا خیال ہے بھائی؟ چوری کا پہنا ہوا ہوگا، کیپ چوری کی ہوگی، شوز چوری کے ہوں گے، دیکھنے میں اچھا لگے گا ہی نہیں لگے گا۔ لیکن جو اس کی حقیقت جانتا ہے، اس کو وہ اچھا لگے گا، بولے گا یار ایک نمبر کا چور ہے۔ تو اللہ میاں نا کسی بھی قوم کی، کسی بھی ذات کی حقیقت کو دیکھتے ہیں۔ اللہ ہماری ڈریسنگ سے، ہمارے جو ہمارا جو ظاہر ہے اور جو گیٹ اپ ہے ہمارا، اللہ اس سے متاثر نہیں ہوتا، چونکہ انسان گیٹ اپ سے متاثر ہوتا ہے۔ لہذا انسانوں کے ہاں کسی قوم کا اچھا یا برا ہونا، اس کا کرائیٹیریا، اس کا معیار الگ ہے، اللہ کے ہاں الگ ہے۔ یہ بات ہم کھوپڑی میں لوگوں کے اتارنے کی کوشش کر رہے ہیں، کھوپڑی شریف میں لوگوں کے آ نہیں رہی ہے یہ بات۔ حقیقت ہے نا، دیکھو کچھ دن پہلے میں نے کسی سے کہا کہ یار یہ بعض یوٹیوبرز اپنی عزت کا جنازہ نکال کے پیسہ کماتے ہیں یوٹیوب پہ، اپنی بیویوں کو لا رہے ہیں جوان جوان ہاف سلیو، یعنی سلیو لیس کپڑوں میں، اور ڈریسنگ بھی بےہودہ، نوٹ چھاپ رہے ہیں، تو کیسی بے عزتی ہوتی ہے ان کی، کتنی بے عزتی کی بات ہے۔ کسی نے مجھے کہا مفتی صاحب بے عزتی تو ہوتی ہے، اس میں کوئی رائے نہیں، لیکن جب پیسہ آتا ہے نا تو پھر دوبارہ عزت ہو جاتی ہے۔ سمجھ رہے؟ پیسہ چاہے بغیرتی سے آیا ہو یا غیرت سے آیا ہو، پیسے والے کی بہرحال عزت ہوتی ہے۔ جیسے وہ بار بار ایک لطیفہ سنایا ہے میں نے، ایک داماد کسی کا رشتہ آیا تو لڑکی والوں نے لڑکے سے بولا کہ بیٹا ہم اپنی بیٹی تمہیں دیں گے، لیکن شرط یہ ہے کہ تمہیں گھر داماد بننا پڑے گا۔ تو لڑکے نے کہا گھر داماد ہی، بغیرتی، سسرال کے ٹکڑوں پہ پلوں گا، بغیرتی۔ پھر خود ہی خیال آ رہا تھا یار مزے بھی تو بہت ہے نا، تو اسٹائل دیکھیں، کہتا ہے یہ بغیرتی، یہ بے شرمی، قبول ہے۔ پہلے کہتا ہے یہ بغیرتی، یہ بے شرمی، پھر آہستہ سے آخر میں کیا کہتا ہے، جب اس کے فائدے دیکھے نا کہ بھائی تھوڑے دن تک ٹکڑوں پہ پل پل کے بغیرتی کا احساس ختم ہو جائے گا، اس کے بعد عادت ہو جائے گی، اور مزے دیکھو کتنے، مزے دیکھو کتنے۔ آپ کو میں ایک بات بتاؤں، دنیا نے ہماری آنکھوں میں دھول جھونکی ہے بہت زیادہ، سرمایہ داروں نے، دنیا کی بڑی بڑی حکومتوں نے، جنہوں نے بڑے ظلم کیے ہیں، ہمیں بہت بیوقوف بنایا ہے۔ ہمیں صرف خدا بتائے گا اچھا کیا ہے برا کیا ہے، اور اللہ جو بتائے گا وہ بالکل سچی مچی کا ٹھیک بتائے گا، کیونکہ اس میں اللہ کا کوئی مفاد نہیں ہے، اللہ کا کوئی فائدہ نہیں ہے۔ تو اس لیے انسان کی یہ نیچر ہے کہ گیٹ اپ سے متاثر ہوتا ہے وہ. حقیقت یہ ہے کہ جو چوری کر کے پیسے کما لے نا, ہم جو اپنے سیاست دانوں کو بول رہے ہوتے ہیں یہ چور ہے وہ چور ہے یہ ایسا یہ ایسا, وجہ اس کی ہے کہ ہمارا ان سے کوئی لینا دینا نہیں ہوتا. وہی چور سیاست دان آپ سے رابطہ کر لے کہ آپ کو چائے پہ بلا لے, بھاگے بھاگے جاؤ گے آپ, ٹھیک ہے نا, فوراً جاؤ گے اور عزت دو گے, ریسپیکٹ کرو گے, تعلقات بناؤ گے, تین دن تک خوشی سے نیند نہیں آئے گی. میں یہ عرض کر رہا تھا کہ انسان جو ہے نا, اگر وحی کی تعلیمات نہ ہو, خدائی تعلیمات نہ ہو, تو انسان کا بیڑا غرق وہ اچھے برے کو متعین ہی نہیں کر سکتا. مثالیں دیتا رہتا ہوں نا میں بار 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 بار, لوگ مجھے کہہ رہے پتہ نہیں کیوں مغربی کلچر کے پیچھے پڑ گئے مولوی صاحب, ہر بیان میں آپ کو وہی بس گورے کے پیچھے پڑے رہتے ہو. بھائی اس لیے پیچھے پڑے رہتے ہیں کہ تمہاری سارا مسئلہ ہی تمہارے ساتھ یہ ہے, جو فالٹ ہے وہ دور کرنا ہے نا بھائی ہم نے. آپ اسلام کے مقابلے میں مغرب کو, ہماری عورتیں کیوں بے حیائی کی طرف جا رہی ہیں, کیوں ان کے جسم سے دوپٹے اور برقعے اتر رہے ہیں, کیوں ماڈرن بن رہی ہیں؟ اس لیے کہ اس نظام حیات کو وہ اپنے لیے کامیابی سمجھتی ہیں. مرد زنا کی طرف جا رہے ہیں, اس نظام حیات کو وہ اپنے لیے کامیابی. دیکھو کچھ مسئلے حیا کے خلاف ہیں لیکن مجھے بتانے پڑتے ہیں, ڈاکٹر بھی بعض اب میرے خلاف ہو گئے ان مسائل میں. میں بار بار کہتا ہوں یہ لوگ جو فحش فلمیں دیکھتے ہیں, میڈیکل سائنس کہتی ہے کوئی نقصان نہیں ہوتا, خدا کی قسم جھوٹ بولتی ہے میڈیکل سائنس. آج کل لڑکوں نے یہ عادت بنا لی ہے فحش فلمیں دیکھنا اور ہینڈ پریکٹس وغیرہ اور یہ جو ہاتھ سے اپنی خواہشات پوری کرنا, کہ کوئی نقصان نہیں ہے, ڈاکٹر پروموٹ کر رہے ہیں کہ ڈپریشن دور ہوتی ہے, جھوٹ بول رہا ہے ڈاکٹر. اپنے آپ کو ان نا تجربے کا ڈاکٹروں کی بھیٹ مت چڑھاؤ. دیکھو جو علم وحی کی ہدایت کے بغیر انسان حاصل کرتا ہے نا, خدائی تعلیمات کے بغیر, وہ علم آپ کو گمراہی کی طرف لے کے جاتا ہے, وہ گمراہی کی طرف لے کے جاتا ہے. ایک ڈاکٹر سے میری بات ہوئی, میں نے کہا مجھے ڈاکٹر صاحب ایک بات بتاؤ, لوط علیہ السلام کی قوم لڑکوں سے بدفعلی کرتی تھی, لوط علیہ السلام نے کہا عورتوں سے نکاح کرو, انہوں نے کہا ہمیں عورت سے نکاح میں رغبت نہیں ہے. اس زمانے کے جو حکیم ڈاکٹر ہوں گے, جو لڑکوں سے بدفعلی کرنے والا آدمی ہے, میڈیکلی اس کو کوئی نقصان ہوا؟ کوئی خون میں کمی, کوئی جراثیم چلے گئے, کوئی نقصان نہیں ہوا؟ ڈاکٹر کہے گا کوئی نقصان نہیں, بلکہ ڈاکٹر ہو سکتا ہے یہ بھی کہے کہ کسی کو اس کی لت پڑ گئی ہے نا, کہ تمہیں ڈپریشن ہو رہی ہے, اگر تمہیں اس کے بغیر سکون نہیں ملتا تو ڈپریشن کا علاج ہے کہ کر لو یہ کام. لیکن پیغمبر کیا کہیں گے؟ جو وحی کی تعلیمات جانتا ہوگا وہ کیا کہے گا, جس کی عقل ٹھکانے ہوگی وہ کہے گا کہ بے غیرت تجھے کیوں ڈپریشن ہو رہی ہے, آج تک کسی قوم میں ایسی ڈپریشن کسی کو ہوئی نہیں ہے کہ لڑکوں سے بدفعلی نہ کرو تو اس کو ڈپریشن ہونا. یہ تو تم نے خود اپنے آپ کو ڈپریشن کا مریض بنایا ہے. یہ نیچرل گدھے کو کیوں نہیں ہوتی؟ گدھے کو گدھا نہ ملے اس کو ڈپریشن ہوتی ہے, گھوڑے کو گھوڑا نہ ملے اس کو ڈپریشن ہوتی ہے, مرغے کو مرغا نہ ملے اس کو ڈپریشن ہوتی ہے. یہ تیرے اوپر کیوں وبال آیا ہوا ہے؟ اس کا مطلب تو نے اپنی عادت کو اپنے ہاتھوں سے برباد کیا ہے. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے؟ تو نے خود برباد کیا ہے. اب جو بربادی کا طریقہ تھا اس کا علاج بھی یہی ہے کہ جس کام کے کرتے رہنے سے کرنے کی عادت پڑی ہے اس کو چھوڑے رکھو, چھوڑنے کی عادت ہو جائے گی. نہیں آئی میرا خیال ہے بات سمجھ میں؟ اور وہ جو لوط علیہ السلام سے کہہ رہے ہیں کہ ہمیں عورت سے نکاح میں رغبت نہیں ہے, یہ بربادی نہیں تو اور کیا ہے؟ مینٹلی تو برباد ہو گئے نا وہ, یہ نامردی تو ہے, اور کیا ہوتی ہے نامردی؟ جس کو اللہ نے, تبھی تو لوط علیہ السلام کیا کہتے تھے, وَتَذَرُونَ مَا خَلَقَ لَكُمْ رَبُّكُمْ مِنْ أَزْوَاجِكُمْ, تمہیں کیا ہو گیا کہ جو عورت اللہ نے تمہارے لیے پیدا کی ہے تمہارے سکون کے لیے اس کی طرف تم جاتے ہی نہیں ہو, تمہیں ہو کیا گیا ہے؟ اس وقت کے بھی ڈاکٹر جو تھے نا وہ یہی کہتے ہوں گے ایکچولی میڈیکلی اس کا کوئی نقصان نہیں ہے. وہ بھائی اس کا خاندانی نظام تباہ ہو گیا, اگر اس کو لڑکوں سے بدفیلی کی عادت نہ ہوتی، بالغ ہو کے وہ عورت سے نکاح کرتا، بیوی سے محبت کرتا، اولاد ہوتی، بہوئیں ملتی، داماد ملتے، کمانے والے بیٹے ملتے، بڑھاپے میں خدمت کرنے والی بیٹیاں ملتی، پھر بڑھاپے میں پوتے نواسے ملتے، یہ جو تمام کی تمام چیزیں اس کو ڈپریشن سے بچاتی، وہ اس ڈپریشن سے بہت اچھی طرح بچا لیتی جس ڈپریشن میں اب یہ پڑا ہوا ہے. یہ میں سمجھا پا رہا ہوں اپنی بات؟ میرا خیال نہیں آ رہی کھوپڑی میں. تو یہ جو فحش فلمیں دیکھتے ہیں نا، یہ ڈپریشن کا علاج نہیں ہے، یہ ڈپریشن پیدا کرنے کا ذریعہ. اس سے نقصان پتہ ہے کیا ہوتا ہے؟ میں ایک مثال سے بات سمجھاتا ہوں. دیکھو، کیونکہ یہ لڑکے اب ان چیزوں میں نا ڈاکٹروں کے مشورے پہ گھس گئے ہیں. پہلے تو ڈرتے تھے صحت خراب ہو رہی ہے، اب ڈاکٹروں نے میڈیکلی ایکچولی ٹوپی ڈرامے کر کے نا برباد کر دیا سارا نظام. سارے ڈاکٹر نہیں مشورے دیتے، لیکن بہت سارے یہی کر رہے ہیں، گورے سے سیکھ رہے ہیں نا. گورے کو فحش فلمیں دیکھنے سے کوئی نقصان نہیں ہوتا، اس کا نہ باپ ہے، نہ ماں ہے، نہ چاچے، نہ مامے. کیونکہ جو نقصان اس کو ہونا تھا وہ ہو گیا ہے، وہ باپ لیس سوسائٹی بن چکی ہے. ان کے محبت کرنے والی بیویاں نہیں ہوتی، بیویوں کو محبت کرنے والے شوہر نہیں ملتے، ان کو محبت کرنے والے بچے نہیں ملتے، بچوں کو محبت کرنے والا باپ نہیں ملتا. نہ ان کی خالہ ہوتی ہے، نہ ان کی پھپھی ہوتی ہے، نہ ان کی مامی ہوتی ہے، نہ ان کی چاچی ہوتی ہے، نہ ان کے بہو ہوتے ہیں، نہ ان کے داماد ہوتے ہیں. ان میں ہر شخص اپنی ارننگ کے بلبوتے پہ جیتا ہے اور بڑھاپے میں محبت کے لیے ترستا ہے، چاہے فحش فلمیں دیکھے چاہے نہ دیکھے. اس سے ان کی صحت پہ کوئی فرق نہیں پڑتا، لہذا یہ ان کے لیے ہے. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے؟ ہمارے یہاں کیا ہوگا اگر آپ فحش فلمیں دیکھو گے؟ میں پہلے مثال سے بات سمجھاتا ہوں، مثال سے کھوپڑی میں بات انشاءاللہ آئے گی. دیکھو، یہ جو میاں بیوی کا رشتہ ہے نا، اس کی بیس محبت ہوتی ہے. کیا خیال ہے؟ محبت کی دو قسمیں ہوتی ہیں. ایک محبت وہ ہوتی ہے جو بالغ ہونے کی بیس پہ انسان کو کی طبیعت مائل ہوتی ہے، اس کی ڈیزائرز ہیں. جیسے بھوک کے وقت آپ کو روٹی چاہیے، جیسے جب بھوک لگے گی کہ آپ کا دل تڑپے گا، یار کہیں سے نہاری کی بریانی کی خوشبو آئی، میں جا کے پھوڑ پھاڑ دوں، اس کو کھا لوں میں، یہی دل کرے گا کہ نہیں کرے گا؟ جب انسان بالغ، یہ قدرت کا بنایا ہوا نظام ہے، جب انسان بالغ ہوتا ہے اس کی اٹریکشن لڑکیوں کی طرف، عورت کی طرف ہونا شروع، اس کا دل چاہے گا میں کسی طرح سے اس کو حاصل کر لوں. آپ اس کو پاک محبت کہیں، ناپاک محبت کہیں، جو بھی نام دیں، لیکن یہ نیچرل ہے. سمجھتے ہو کہ نہیں سمجھتے؟ جیسے ہی اس کی خواہش پوری ہوتی ہے، اس کو بیوی ملتی ہے دلہن کی صورت میں، اس کے جذبات آسمان پہ ہوتے ہیں، وہ سب کچھ برداشت کر لیتا ہے، دلہن سے جدائی برداشت نہیں. وہ کہتا ہے میں تمہارے لیے آسمان سے تارے توڑ کے لاؤں گا، کراچی کے کھمبوں کو ہاتھ لگا کے آؤں گا میں. حالانکہ کراچی کے کھمبے کو ہاتھ لگانا دل گردے کا کام ہے، لیکن میں رسک لوں گا، میں کراچی کے کھمبے کو ہاتھ لگاؤں گا تم اگر کہو گی تو. یہ جذبات ہوتے ہیں، اور یہ چاہیے گھر بسانے کے لیے، چاہیے سیکشول ڈیزائر ہی کیوں نہ ہو، یہ جنسی جذبات ہی کیوں نہ ہو، لیکن یہ فطرت نے پیدا کی ہے. کیونکہ ریلیشن محبت جو ہوتی ہے کسی کے ساتھ رہنے کی وجہ سے ہوتی ہے. طویل عرصہ آپ رہو نا، گدھا بھی جب آپ طویل عرصہ پالتے ہو تو آپ کو اس سے بھی محبت ہو جاتی ہے. لوگوں نے بچھڑے ذبح کیے نا قربانی میں، کچھ رو رہے ہیں یار دو سال سے پالا ہوا تھا، حالانکہ بچھڑا تیرا کیا لگتا ہے، لیکن یار رہتے رہتے کیا ہو گئی محبت. یہ دلہن کے ساتھ نہیں ہوتی یہ والی محبت، کیونکہ ابھی رہے تو ہے ہی نہیں. تو فطرت نے اس کا آلٹرنیٹ رکھا، سیکشوئل ڈیزائرز بہت زیادہ رکھ دی مرد میں، کہ بھائی ابھی نئی نہیں ہے لیکن تمہارے جذبات کی تسکین کے لیے ہے یہ. تو عورت کے لیے بھی میاں سے محبت، اور میاں کو بھی کس سے محبت ہوتی ہے؟ عورت. یہ میرا بنایا ہوا نظام نہیں ہے، یہ کس کا نظام ہے؟ فطرت کا بنایا ہوا، خدا کا بنایا ہوا. آہستہ آہستہ جذبات ٹھنڈے ہونے لگتے ہیں، محبت چینج ہونے لگتی ہے ریلیشن میں، کہ وہ آپ کے بچوں کی ماں ہے، وہ آپ کی خدمت کرتی ہے، آپ اس کے ساتھ گپ شپ لگاتے ہیں، وہ جذبات آہستہ آہستہ کیا ہوتے ہیں؟ ٹھنڈے ہونا شروع ہوتے ہیں. تو وہ ٹھنڈے ہونے کا بھی قدرت نے ایک ٹائم رکھا ہے، کہ اتنی جلدی ٹھنڈے نہ ہو جذبات، آپ کے بڑھاپے تک چلتے رہیں یہ. اس کے بعد پھر وہ آپ کے بچوں کی ماں ہے، آپ کے باپ کی بہو ہے، آپ کے بھائیوں کی بھابھی ہے، یہ قدرت کا بنایا ہوا سیٹ اپ ہے. اگر یہ جذبات جو فطرت چاہتی ہے شروع میں آپ کے ہوں، ان جذبات میں کوئی رکاوٹ بن جائے، کوئی چیز خلل بن کے اس جذبات کو کم کرنے کا ذریعہ بن جائیں تو یہ چیز گھر توڑنے کا ذریعہ بنتی ہے. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے؟ اب میں آپ کو ایک مثال سے بات سمجھاتا ہوں. نیچرل جتنی بھی چیزیں ہوتی ہیں نا اس میں ہم میڈیکل سائنس یا ڈاکٹروں کے مشورے کے محتاج نہیں ہوتے. خوب سمجھ لو. مثال کے طور پر آج ڈاکٹر کہتے ہیں کہ رات کو جلدی سونا چاہیے, ساری سائنس کی تحقیق ہے نا یہ, صبح جلدی اٹھنا چاہیے. تو کیا مطلب, ہزار سال پہلے تو ڈاکٹروں کی یہ تحقیق نہیں تھی لیکن پھر بھی لوگ رات کو جلدی سوتے تھے, صبح جلدی. کیوں؟ اس لیے کہ یہ چیز انسان کی صحت کے لیے انتہائی ضروری تھی. اللہ میاں نے اس کو ڈاکٹروں کے حوالے نہیں کیا, انسان کو خود ہی سکھا دیا یہ کہ تو نے رات کو جلدی سونا ہے, صبح جلدی اٹھنا ہے. سورج غروب کر کے نا انسان کی باڈی میں ایسے تغیرات آتے ہیں کہ وہ جلدی سو جاتا ہے, اس کا دل چاہتا ہے. ہمارا دل اگر نہیں چاہے تو اس کا مطلب ہم نے اپنی جان کے ساتھ ظلم کیا. عادتیں اپنی کیا کر دی ہم نے, سیٹنگ ساری خراب کر دی ہم نے اپنی. ورنہ نیچرلی انسان کا دل, مرغیوں کو دیکھ لو, ابھی میری مرغیاں دیکھو کیسے, مغرب میں آواز آ رہی تھی نا چپڑ چپڑ کی, کتنی مرغیاں چہک رہی تھیں, اب ساری کیا ہو گئی؟ تو کہہ رہے ڈاکٹروں نے بتایا ان کو. بھائی کیا ہو گیا, کوئی میڈیکل سائنس پڑھا ہوا کوئی مرغا آیا جس نے ان کو سمجھایا رات کو جلدی سویا کرو, صبح جلدی اٹھا کرو, اور یہ کھاؤ, اتنے تم نے لال چاول اتنے کھانے ہیں, اور فلانے بیج اتنے کھانے ہیں, اور فلانے بیج اتنے کھانے ہیں. مرغی کو کیا کھانا ہے, کتنا کھانا ہے, پہلے سے معلوم ہے. تو یہ صرف مرغیوں کو نہیں, انسانوں کو بھی ہزاروں سال سے اللہ نے سکھایا ہوا ہے کتنا پانی پینا ہے, کتنی روٹی کھانی ہے, کتنا کیا کھانا ہے. یہ چیزیں نیچرل ہیں, ان میں میڈیکل سائنس کی دخل اندازی خطرناک ہو سکتی ہے. لہذا سمجھدار ڈاکٹر اس میں جو ریسرچ کرتے ہیں نا, وہ ریسرچ ہی یہ ہوتی ہے کہ نیچر کیا ہے, وہ نیچر ہی کو لا کے پیش کر دے تو بھائی نیچرل یہ ہے. سمجھتے ہو بات کو کہ نہیں سمجھتے؟ اب خوب سمجھ لو کہ جب آپ کو شدید بھوک لگتی ہے, اللہ میاں نے پورا ایک نظام بنایا, منہ میں دانت رکھے ہیں اللہ میاں نے. جب آپ کو بھوک لگتی ہے آپ کھانے کی طرف دوڑتے ہو, بریانی کی خوشبو آئی, دیکھ کر ڈھکن کھلا, ایک الگ سے خوشبو آتی ہے نا, پھر کیا ہوتا ہے, آپ کا معدہ ایک کیمیکل چھوڑنا شروع کرتا ہے. یہ قدرت کا نظام ہے تاکہ اس کو ہضم کرنے کا آپ کے اندر ایک صلاحیت پیدا ہو جائے ہضم کرنے کی. پھر آپ وہ نوالا لے کے جاتے ہیں, منہ میں رکھتے ہیں, اس نوالے کو منہ سے کیا کرتے ہیں, چباتے ہیں. اس چبانے میں لعاب شامل ہوتا ہے اس کے اندر. یعنی یہ سب چیزیں, سارا سیٹ اپ ایک دوسرے سے کنیکٹ ہوتا ہے. پھر آپ چباتے ہیں تو پھر معدہ کوئی ایسڈ چھوڑنا شروع کرتا ہے تاکہ اس کو ہضم کرنے کی صلاحیت. پھر جب آپ ایک نوالا کھاتے ہیں, ایسا نہیں ہوتا کہ ایک نوالا پہلے ہضم ہو جائے تو آدھے گھنٹے بعد میں دوسرا نوالا کھاؤں گا. کبھی ہوا ایسا؟ اگر آپ نے ایسا کرنا شروع کیا آپ کے معدے کا بیڑا غرق ہو جائے گا اور وہ کھانا آپ کے جسم کو نہیں لگے گا. یہ بات ڈاکٹروں نے نہیں بتائی, یہ فطرت نے بتائی ہے کہ دوسرا نوالا بھی فوراً لینا ہے کیونکہ معدہ ابھی ورکنگ میں ہے. وہ کہہ رہا ٹھیک ہے میں ریڈی ہوں بھائی, اب کھا جا, اب کھا. تو لوگ کنٹینیو کھاتے ہیں, فطرت بھی ان کو کنٹینیو ہی کھلاتی ہے کہ کھاتے رہو. اب کھاتے کھاتے ایک ٹائم آتا ہے کہ آپ کا دماغ آرڈر کرنا شروع کرتا ہے کہ اب آپ سیر ہو گئے. یہ ڈاکٹروں نے بتایا, یہ فطرت نے خود ہی سکھایا آپ کو, یا آپ نے امریکہ کے سائنسدانوں کی رپورٹ پڑھی ہے کہ یار ایسے کھانا چاہیے. بھائی نیچرلی انسان ایسے ہی کھاتا ہے. سمجھ رہے ہو بات کو کہ نہیں سمجھ رہے؟ اب کیا ہوتا ہے, جب آپ کھانا کھا لیتے ہیں آپ کا گلوکوز لیول ہائی ہوتا ہے, آپ کو نیند آنا شروع ہوتی ہے. یہ بھی نیچرل ہے. کیوں؟ فطرت چاہتی ہے آپ تھوڑی دیر سو جاؤ, کیونکہ بلڈ کا سارا سرکولیشن آپ کے معدے کی طرف بلڈ کا بہاؤ ہوتا ہے, دماغ تھکتا ہے آپ کا. فطرت چاہتی ہے آپ کو کیا کرے, بولو نا یار, سلا دے. سونے سے کیا ہوگا, آپ کا دماغ سکون میں آئے گا اور سارا خون آپ کے معدے کو حرکت دینے میں استعمال ہوگا. جب تک ڈاکٹروں کی زیادہ مداخلت نہیں تھی, ہزاروں سال سے آپ ہسٹری اٹھا کے دیکھیں, لوگ دوپہر کھانا کھاتے ہی سو جاتے تھے, رات کھانا کھا کے تھوڑی دیر کے بعد سو جاتے تھے. وہ بڑا بہترین کھانا ہضم ہوتا تھا, اس کے لیے ان کو میڈیکلی کسی ڈاکٹر سے رابطے کی ضرورت نہیں تھی. ہمیشہ سے ایسا ہو رہا ہے, اب نہیں ہو رہا. کیوں؟ فطرت خود سکھا دیتی ہے بھائی اب آپ نے کیا کرنا ہے. یعنی وہ آپ پہ نیند مسلط کرے گی فطرت کہ بھائی سو اب تم. آج میں نے آم کھا لیا دوپہر کو, میٹھے ہوتے ہیں نا, میٹھا کھا کے نیند آتی ہے, میں ٹرن گھوم رہا ہوں. میں نے کہا میری تو نیند پوری ہوئی ہے یار, یہ مجھے کیا ہو گیا. تو तो घर वालों ने बताया आम खाएं इतना मीठा, मीठा जब भी खाओगे ना दिमाग क्या होगा, तोड़ने जाएगा, नींद आएगी। मैंने कहा आइंदा नहीं खाऊंगा मैं दोपहर को इस तरह से आम, ये नींद आती है फिर इंसान को फ्रेश नहीं रहता। और उसका हल भी यही कि थोड़ी देर सो जाओ। ये सारी चीजें क्या है बोलो ना, नेचुरल। इसमें कहीं भी अगर इंसान फितरत से हटकर लज्जत हासिल करने की कोशिश शुरू कर दे, आपके के अंदर का पूरा सेटअप क्या होगा, बर्बाद हो। मिसाल के तौर पर आपने कहा साइंस ने चूंकि बहुत तरक्की कर ली है, अब बिरयानी का निवाला यूं बना के मुंह में घुमा घुमा के खाना, या रोटी का निवाला मुंह में रखना फिर चबाना फिर निगलना, अबे ये तो 10,000 साल पहले इंसान किया करता था, अब तो मॉडर्न लाइफ है, इतना टाइम किसी के पास नहीं है। रोटी लाए, बिरयानी लाए, बेगम से बोला ग्राइंडर में चला भाई इसको, डायरेक्ट गिलास से क्या करूंगा बिरयानी पीऊंगा मैं। और दलील आपने ये दी कि भाई बात तो एक ही है, वैसे भी तो मेदे में ही उतर रही है ना वो, इसमें जो ग्लूकोज है, इसमें जो जो भी मिनरल्स वगैरह हैं वो जा कहां रहे हैं, पेट में जा रहे हैं। दांत का काम था चबाना, तो चबाने का काम मैं ग्राइंडर मशीन से करवा रहा हूं। डॉक्टर ही बोलेगा थोड़े दिनों में भाई तेरा बेड़ा गर्क होने वाला है, जिसमें बदन नहीं बनेगा, क्योंकि कुदरत ने एक प्रोसेस रखा है। दांत इसलिए रखे कि तूने दांतों से तेरे बाप को भी चबाना है दांतों से, तेरे पास टाइम हो या ना हो। तभी तो डॉक्टर कहते हैं ना फल खाओ, फलों के जूस ना पियो, हालांकि बात तो एक ही है। अरे छह आपने माल्टे खा लिए और छह माल्टों का जूस पी लिया, देखने में एक ही बात है लेकिन हकीकत में वो छह माल्टों का जूस शुगर लेवल को हाई कर देगा आपके, माल्टे नहीं करेंगे इस तरीके से। एक प्रोसेस है ना कुदरत का बनाया हुआ। तो मुझे एक बात बताओ, रोटी हजम करने का एक प्रोसेस है, उसमें दखल अंदाजी होगी तो आपका सारा खाने पीने का सेटअप बर्बाद होगा, आपका मेदा खराब हो जाएगा आपका। तो बात हया के खिलाफ है लेकिन समझानी पड़ रही है। ये जो इंसान में अल्लाह ने एक सेक्सुअल डिजायर्स रखी हुई हैं, इनको पूरा करने का भी एक नेचुरल प्रोसेस है। उससे हटके पूरा करोगे, वक्ती लज्जत हासिल होगी, अंदर का सारा सेटअप क्या हो जाएगा, बर्बाद हो जाएगा। तो फोहश फिल्में देखने वाले या हैंड प्रैक्टिस करने वाले उन्होंने नेचर से बगावत करते हैं, उसका उससे वो जिस्मानी सेहत को कोई नुकसान नहीं होता, दिमाग के साथ खेल रहे होते हैं वो। जो आपके जो मेंटल हेल्थ है या आपके जो दिमाग में एक अल्लाह ने एक सिस्टम रखा हुआ है कि एक उसका भी एक प्रोसेस है पूरा, ये स्टेप फिर ये स्टेप फिर ये स्टेप फिर वो स्टेप, उसके बाद इंसान की ख्वाहिश पूरी होती है, वो डिस्चार्ज होता है। आपने उन तमाम स्टेपों को धाड़ से साइड पे रखा और कोई मूवी लगा ली एक बहुत ही, जिससे आपके जज्बात एकदम भड़क गए और अपने हाथ से अपने आप को फारिग कर दिया, तो आप क्या समझते हो नेचुरल है ये? इसका नुकसान ये होगा कि जो आदमी जूस बना बना के पीता रहता है ना, पराठों को चबा के हजम नहीं करता, थोड़ी देर में जब पराठा आएगा ना तो उसका मैदा हजम करने से इंकार कर देगा। तो जो हाथ से अपनी ख्वाहिश पूरी करते हैं, फौज फिल्में देख देख के ये काम करते रहते हैं, जब उनकी शादी होगी तो बेगम से इस तरह से वो सेटिस्फाई ना खुद हो सकते हैं ना उसको कर सकते हैं, जो वो लोग करते हैं जो इन बुराइयों से बचते हैं। नहीं यार ये बात मेरा ख्याल है समझ में। और बेगम से मोहब्बत भी नहीं होगी, आपने साइडें बदल बदल के इतनी तस्वीरें अपनी मर्जी की देख ली। देखो मुझे एक बात बताओ, आपको शदीद भूख लगी हुई हो, कुछ भी खाने को ना हो, तड़प रहा हो, मसूर की दाल आ गई, रोटी आ गई, अच्छी लगेगी कि नहीं लगेगी? आप फोड़ फाड़ दोगे और जिसने दी है ना उसका शुक्रिया अदा करोगे, यार आपने टाइम पे मेरी ख्वाहिश पूरी कर दी, भूख मिटा दी, बड़ा मजा आएगा मसूर की दाल खाने में। लेकिन क्या हुआ, आप थे गरीब आदमी, शदीद भूख लग रही है, पहले मसूर की दाल आई, अभी उसकी तरफ लपक रहे हो, अचानक ढक्कन, एक तो देख कर ढक्कन खुलने का अपना ही मजा है यार, ढक्कन खुला कोरमे की खुशबू आना शुरू, उधर ढक्कन खुला कोरमे से भी अच्छी कोई चीज, वैसे कोरमे से अच्छी कोई चीज है नहीं, अब तक इजाद हुई नहीं है, कोरमा बड़ी मजे की चीज है। अब वो दाल अच्छी लगेगी आपको? अब दाल पेश करने वाले का शुक्रिया अदा करोगे आप? तो दाल के साथ नाइंसाफी कोई इतना बड़ा मसला नहीं है, बीवी के साथ नाइंसाफी ये बहुत बड़ा इशू है। ये जब आप नेट पे फोहोश चीजें बदल बदल के अपनी मर्जी की, ये वाली तो ये वाली फिर ये वाली फिर वो वाली, तो आपको अपनी बेगम क्या लगेगी? मसूर की दाल भी उस पे, आप बेगम से कहो बेगम मसूर की दाल मुझे खिला दो खुद मेरे सामने, आप मुझे बिल्कुल भी अच्छी नहीं लगती। समझ रहे हो, वो जो नेचर चाहती है ना दोनों में टूट के मोहब्बत हो, वो मोहब्बत खत्म। اکثر لوگ دلیل میں کہتے ہیں یار جو فوج فلمیں دیکھتے ہیں وہ اپنی بیگم کے پاس جاتے بھی ہیں اور ویسا بھی نہیں ان کے تو اتنے بچے ہو گئے. تو بھائی کون کہہ رہا ہے کہ جاتے نہیں ہیں یا ان کے بچے تو ہو جاتے ہیں. ہم بتا رہے ہیں کہ جو جذبات ہونے چاہیے وہ جذبات نہیں ہوتے, بیڑا غرق ہو جاتا ہے. اچھا ڈاکٹر نے الٹا کہانی یہ شروع کر دی ہے, وہ کہتے ہیں جو یہ کرتے رہتے ہیں نا ہینڈ پریس وہ زیادہ اسٹرانگ ہوتے ہیں, اسٹرانگ اس لحاظ سے ہوتے ہیں ٹھرکی ہو جاتے ہیں, وہ ان میں شہوت بہت زیادہ ہوتی ہے اس لحاظ سے تو اسٹرانگ ہوتے ہیں. لیکن ایک نارمل آدمی جس طرح مجھے اچھا نہیں لگ رہا بھائی ممبر پہ یہ باتیں کرنا, لیکن کیا کریں ڈاکٹر تو کر ہی رہے ہیں نا, ہم بھی نہیں کریں گے تو پھر تو لوگ تو برباد ہو رہے ہیں. دیکھو من تعجل بشیء قبل اوانہ عوقب بحرمانہ, ایک بڑا اچھا مقولہ ہے عربی کا کہ جو کسی چیز کو وقت سے پہلے حاصل کر لیتا ہے وقت پر اس کو اللہ وہ لذت نہیں دیتے, وقت پہ فائدہ نہیں ہوتا. اور یہ جو ہینڈ پریکٹس کرنے والوں کو ڈپریشن ختم ہوتی ہے نا, تو یہ ڈپریشن ہو اس لیے رہی ہے کہ تم نے اپنے آپ کو اس کا عادی بنا دیا ہے. عادت نہیں ہوگی تو ڈپریشن ہی نہیں ہوگی. اس کی میں ایک مثال دیتا ہوں, جیسے بعض لوگ کہتے ہیں کافی پینے سے اسٹریس ختم ہوتی ہے, کہتے ہیں کہ نہیں کہتے, کڑک سی چائے پینے سے اسٹریس ختم. تو مجھے بتاؤ جب کافی اور چائے ایجاد نہیں ہوئی تھی تو پھر تو لوگ سارا دن اسٹریس میں ہی رہتے ہوں گے, کیا خیال ہے بھائی؟ ان کو سب کو ایک ایک کافی پلاؤ میری طرف سے. یعنی میں ڈاکٹروں پہ حیران ہوتا ہوں, یار آپ کس قسم کی باتیں پبلک کو سکھا رہے ہو. ڈاکٹر کافی پیا کریں دو ٹائم, بلیک کافی وائٹ کافی ہو, بھائی نہیں پیا کرو. اگر پینا ہے تو پی لو, لیکن اس پہ ثواب کے لیبل مت لگاؤ کہ صحت کے لیے بہت اچھی, اسٹریس ختم کرتی ہے. ان کی ختم کرتی ہے جن کو اس کی عادت پڑ چکی ہے. جن کو عادت نہیں ان کو اسٹریس ہوتی نہیں ہے, جب نہیں ہوتی تو ان کو ختم کرنے کی بھی ضرورت نہیں ہوتی. یہ تو کافی تو چند سو سال پہلے کی ایجاد ہے, کسی کو دریافت ہوئی تھی, اس نے پی کے کھا کے دیکھی انہوں نے اور دماغ اس کا نا ٹنڈ ہو گیا, اس نے کہا یار بڑا زبردست مزہ آ رہا ہے. کوئی سنا ہے کسی مسلمان ہی کا کارنامہ ہے یہ کافی بھی؟ کوئی حکیم صاحب ہوں گے جڑی بوٹیوں کو, مسلمان حکمت میں بڑی ترقی کی تھی نا, جڑی بوٹیاں کام کر رہے تھے کہیں تو کوئی کافی کا پودا شودا آیا, اس نے پی کے دیکھا انہوں نے بڑے یار ایک دم پھڑکنے لگا نا, پھر وہ لت ڈال دی سب کو. واللہ عالم, بعض کہتے نہیں پھر گورے نے اس میں ہمیں ترقی کی. اب بتاؤ کافی اور چائے سے جو آپ کی اسٹریس دور ہوتی ہے, تو میرا سب سے بڑا سوال یہ ہے کہ جب یہ کافی اور چائے ایجاد نہیں ہوئی تھی لوگوں نے اتنی بڑی بڑی جنگیں اسٹریس میں کیسے لڑنی؟ سلطان محمد فاتح نے ہزار سال سے وہ قلعہ جو فتح نہیں ہو رہا تھا اپنے فوجیوں کو لے جا کے اتنی طاقتور فوج سے اسٹریس میں کافی پیے بغیر, چھٹا لگائے بغیر, آئس لیے بغیر, چرس پیے بغیر, اتنا بڑا ترکی کیسے فتح کر لیا؟ وجہ اس کی یہ تھی بھائی, وہ کافی اس کو کبھی ملی نہیں ہے تو اس کو کافی کی لت بھی نہیں پڑی. ان کی اسٹریس ہوتی تھی تو سو جاتے تھے, وہ اٹھتے تھے تو پھر فریش ہو جاتے تھے. تو یہ ان چیزوں کو پروموٹ خدا کا واسطہ نہ کریں, یہ کافی چائے شائے جو ہے نا یہ کوئی صحت ویت کے لیے کچھ بھی نہیں ہے, فضول باتیں. اور بعض ڈاکٹروں کو تو ہم نے پکڑا ہے, بی بی سی میں ایک ڈاکٹر صاحب پروموٹ کر رہے تھے کافی کو, پھر ان کی کسی تحقیق پتا چلا یہ کافی والی کمپنی سے پیسے لے رہے ہیں ڈاکٹر صاحب, ان پہ کیس چل رہا ہے لندن میں, کافی کمپنی سے رشوت لے کے اس کے فضائل سنا رہے ہیں. میں میری فیلڈ میڈیکل سائنس نہیں ہے, کہیں پھر ڈاکٹر لوگ بولتے ہیں تمہاری جب کافی تمہاری فیلڈ نہیں تو ٹانگ کیوں اڑا رہے ہو. میں تو ایک نارملی بات کر رہا ہوں کہ اسٹریس دور اگر کرتی ہے بھائی, تو جب یہ نہیں تھی تو کیا دور ہوتا تھا؟ تو اسٹریس یقیناً دور کرتی ہے, لیکن ان لوگوں کی جن کو پینے کی عادت پڑ چکی. اور ایک خطرناک بات پتا ہے ان چیزوں میں کیا ہے, آپ شروع میں دو کپ پیئیں گے نا تو پھر آپ عادی ہو جائیں گے, پھر اس کا اثر کیا ہو جائے گا؟ ختم. پھر تین پینے پڑیں گے تھوڑے دنوں کے بعد. اور ایسے بھی ہم نے دیکھے 20-25 کپ پی رہے ہوتے ہیں بیٹھ کے, وہ سیٹ ہو گئے کافی پہ. یقیناً کچھ فائدے ہوتے ہوں گے لیکن نقصانات زیادہ ہیں. خیر کافی چائے تو پھر بھی حلال ہے, ہم اس کے زیادہ وہ نہیں ہے, پینا ہے آپ پیئیں اپنی ذمہ داری پہ. لیکن یہ جو ہے میرے بھائی, یہ ہینڈ پریکٹس ہو گیا, فحش فلمیں ہو گئیں, خدا کے لیے اپنے آپ کو برباد مت کرو. یہ خود لذتی ہے, ہو جاتی ہے, توبہ استغفار کرو, اللہ کو مناؤ. میں مانتا ہوں کہ جس کو یہ ہاتھ بات سے اپنی خواہش پوری کرنے کی عادت پڑ جائے تو یہ عادت بڑی مشکل سے چھوٹتی ہے. کتنے نوجوان بتاتے ہیں کہ ہم کوشش کر رہے ہیں, لیکن صحیح ٹریک پہ چلنے کی کوشش تو کرو نا, اس پہ اچھائی کا لیبل تو نہ لگاؤ. اللہ تعالیٰ غفور ہے, توبہ قبول کرنے والا ہے. ایک بار گناہ ہو گیا توبہ کرو, دوسری بار گناہ ہو گیا پھر توبہ کرو, تیسری بار گناہ ہو گیا پھر توبہ کرو, आप बार बार गुनाह करके थक सकते हो, तोबा बार बार कर करके थक सकते हो, अल्लाह माफ कर करके नहीं थकता। लेकिन खुदा के लिए उस पे सेहत का और उस पे अच्छाई का और स्ट्रेस दूर करने का लेबल मत लगाओ उस पे। ये सेहत के लिए नुकसानदेह चीजें, जिस्मानी सेहत के लिए भी नुकसानदेह हैं। उन लड़कों के लिए जो टीन एजर हैं, उनकी जिस्मानी सेहत भी मुतासर होती है, और जो उम्र जिनकी जरा 22-23-24 साल से ज्यादा हो गए, तो जिस्मानी सेहत उनकी खराब होना हो, दिमागी सेहत क्या हो जाती है, बहुत बर्बाद हो जाती है। क्योंकि जो एक प्रोसेस खुदा ने एक ख्वाहिश पूरी करने का रखा है, आप जो नेचुरल है, आपने उस नेचुरल प्रोसेस को क्या कर दिया, खराब कर दिया आपने। हमारे एक दोस्त ने एक बताया कि एक डॉक्टर ने जानवरों पे तजर्बा किया है इसका, किसी तरीके से ना एक जानवर को आदत डाली कि वो फीमेल के बगैर अपनी ख्वाहिश पूरी करे, किसी तरह से अंग्रेज तो करते हैं ना। फिर जब वो फीमेल को करीब लाया गया ना जानवर के, तो वो उसके साथ नहीं, यानी वो जो है ना ब्रीडिंग नहीं हो सकी। तो अब मैं बहुत ज्यादा खुल के इन बातों पे बात नहीं कर सकता, बस आप समझ गए हैं कि मैं बताना क्या चाह रहा हूं, कि नेचर का कोई अल्टरनेट नहीं होता। अच्छा, ये भी डॉक्टर लोग कहते हैं कि ये तो सभी करते हैं, इससे बचना तो मुमकिन ही नहीं है। जो आदमी जिस तरह के लोगों में बैठता है ना, वो समझता है कि सारी दुनिया ऐसे ही है। अब जैसे यूरोप में जाएं, सब शराब पीते हैं, आप उनको बताएं कि पाकिस्तान में 1% लोग शराब पीते हैं, 99% नहीं पीते, वो मान लेगा गोरा, कहता भाई कैसी बात कर रहे हो, शराब के बगैर कैसे चल रहे हो। अक्सर मैं एक वाक्य बताता हूं ना, हमारे एक दोस्त थे, जर्मनी ही का वाक्य है, कहते हैं मैंने उनको पंजाब की शादी की वीडियो दिखाई कि जिसमें कजन और बहन भाई सब नाच रहे हैं शादी में ना, बड़ा इंजॉय कर रहे हैं, भंगड़ा वंगड़ा डाला हुआ है उन्होंने। गोरे ने पूछा कि इन्होंने पीवी है तो मेरा शागिर्द है, कहते मैंने उनसे कहा नहीं पीवी। उन्होंने कहा यार ये पिए बगैर ऐसा इंजॉय कैसे कर रहे हैं, यानी गोरे को इस पे हैरानगी हो रही थी, बगैर पिए कैसे नाच रहे हैं यार ये इतना, क्योंकि गोरा नाइट क्लब में पिए बगैर नहीं नाचता। करिए वजह उसकी ये कि वो कहते हैं यार जब पी नहीं है तो गम नहीं भुलाए, जब गम नहीं भुले तो नाच कैसे रहा है भाई, गमजदा आदमी नाचेगा। आपको किसी ने आके बताया कि आपकी वाइफ का इंतकाल हो गया, अस्तगफिरुल्लाह, इस पे तो आपको हो जाता है, यानी हो सकता है ना खुशी से नाचना शुरू कर दे ठीक है। औरत को आके बताया आपके शोहर का इंतकाल हो गया, औरतें शोहर से वफा करती हैं बेचारी, मर्दों का कोई पता नहीं होता कि खुश हो रहा है या टेंशन में आ रहा है, कुछ ऊपर ऊपर से तो रो ही रहा होगा। वो कुत्ते वाला दोबारा सुना देता हूं लतीफा। वो एक आदमी की बीवी को कुत्ते ने काट लिया, कुत्ते ने जब काटा तो बीवी मर गई बेचारी, तो उसके सारे दोस्त अहबाब ताजियत के लिए आए, लाइन लगा के खड़े हुए हैं ना ताजियत के लिए। बीच में एक बंदा लाइन तोड़कर आया और उससे कान में कहने लगा यार एक दिन के लिए कुत्ता चाहिए मुझे। इसने थप्पड़ लगा के बोला दफा हो यहां से, तू क्या समझता है ये ताजियत के लिए आए हैं, ये सारे कुत्ते के लिए लाइन में खड़े हुए हैं। तो बाज लोग ऊपर ऊपर से रो रहे होते हैं, अंदर अंदर से खुश हो रहे होते हैं। अगर किसी औरत को, किसी ने औरत को आके बताया कि शोहर मर गया तो वो नाच सकती है, बाप मर गया नाच सकती है, मां मर गई नाच सकता है कोई। तो गोरे ने कहा कि यार शराब पिए बगैर तो गम भुलाना मुमकिन नहीं है, तो ये विदाउट पिए कैसे नाच कैसे रहे, तो ऐसे खुशी कैसे मना रहे हैं। तो मैंने अपने उस शागिर्द से कहा कि दोबारा जर्मनी जाना हो ना तो गोरे को बताना कि आपको इस पे इश्काल हो रहा है कि ये बगैर पिए खुशी में नाच कैसे रहे हैं। तो उनको बताना हमारे मुल्क में ऐसे भी बहुत सारे लोग हैं जिनको खुश होने के लिए पीना तो दूर की बात, नाचने की भी जरूरत नहीं है, बगैर नाचे ही वो खुश हैं। नहीं आ रही बात मेरा ख्याल है समझ में? ये जो आप कहते हो ना गोरा हर वक्त हंसता रहता है, गोरा हर वक्त लाइफ को इंजॉय करता रहता है, और ये बोरिंग मुसलमान, यहां देखो देखो खुशी दिल की कैफियत का नाम है, किसी के जाहिर से नहीं पता चलता। एक आदमी सारा दिन कभी कभी फिल्म देख रहा है, कभी वीडियो गेम खेल रहा है, और कभी तफरी पे गया हुआ है हर वक्त, इसका मतलब इसको खुश रहने के लिए इन तकल्लुफात की जरूरत है। इससे एक दिन के लिए ये चीजें आप छीन लें, ये गम और टेंशन से फौरन मर जाएगा। हमने उलमा को खुश देखा है, कोई इंटरटेनमेंट का सामान नहीं है लेकिन क्या है, खुश है। खुशी इसको बोलते हैं, खुशी इसको बोलते हैं। देखो अल्लाह का शुक्र है मैं नहीं पीता हूं ठीक है, ना सुट्टा लगाता हूं, ना पीने पिलाने का अल्हम्दुलिल्लाह कोई सेटअप میرا تو یہی خیال ہے, آپ لوگ بھی مجھے جو پیتا تو میرا خیال ہے شکل سے پتا تو چل جاتا ہے نا اس کا. تو ہمارے پاس تو انٹرٹینمنٹ کے لیے بظاہر کچھ بھی نہیں ہے, بظاہر کوئی مرغیاں ہیں. حقیقت اب میں آج اتنا خوش ہوا, ہم نے جب مرغی ہٹائی تو اس کے انڈوں سے چوزے نکلے ہوئے تھے, میں تو خوشی سے پاگل ہونے لگا. میں نے کہا یار زبردست کام ہو گیا استاد. پھر میں نے وہ بطخ کی خاص نسل کی انڈے لائے ہیں, مرغیوں کے نیچے گھسڑے دیے. اب بتاؤ یہ کوئی خوشی کی چیزیں ہیں یار؟ دو ٹکے کی کوئی گورا بولے گا یار کتنی نیچ ذہنیت ہے تمہاری یار, بولے گا کہ نہیں بولے گا یار؟ ویسے تم بنے پھلتے ہو, جہازوں میں گھوم رہے ہو اور بزنس کلاس کی باتیں کر رہے ہو, کبھی ریوو کی باتیں کر رہے ہو, چار چار شادیوں کی باتیں کر رہے ہو, اور جناب دنیا میں تبلیغ کی ہوئی فرانس پہنچے ہوئے ہو, جاپان پہنچے ہو, خوش کس چیز سے ہو رہے ہو کہ جناب مرغی کے چوزے نکل گئے؟ اور الحمدللہ میں نے ڈائری میں نوٹ کیا 7 مرغیاں کڑک ہوئی ہوئی ہیں ہماری. کتنی؟ 7 مرغیاں کڑک. کا مطلب پتہ ہے کیا کڑک سمجھتے ہو؟ پتہ نہیں انگلش میں کڑک کو کیا بولتے ہیں. ہر دوسرے دن خوشخبری آتی ہے, وہ ہمارا گارڈ بتاتا ہے مصعب ایک اور مرغی بیٹھ گئی ہے, انڈوں کا انتظام کرو فوراً اس کے لیے. ایک ایسا زبردست سیٹ اپ بن گیا ہے نا ہٹو بچوں قسم کا. وجہ کیا ہے بھائی, ہمیں کیوں اس میں خوشی ہو رہی ہے؟ ہمارے سامنے دال آئی, دیکھ کا ڈھکن کھلا ہی نہیں ہمارے سامنے. ہم نے نائٹ کلبوں کے مزے اور لڑکیوں سے دوستیوں کے مزے دیکھے ہی نہیں الحمدللہ. تو ہمیں اپنے ہی بچوں میں خوشی ہو رہی ہے بھائی, اپنے ہی گھر والوں میں خوشی ہو رہی ہے. اللہ کا کوئی تعریف میں نہیں کہہ رہا, یہ تو ہمارا کمال نہیں ہے. تو ہمیں وہی مرغیوں کے انڈے, دیسی انڈے کھا رہے ہیں. کل میں جم گیا, اتنا پسینہ وسینہ نکلا, آ کے پھر میں نے کیلے کا ملک شیک بنایا, اس میں دیسی 2 انڈے ڈال کے پی گیا. ایسا مزہ آیا گورا, پوری رات جو پیتے ناچتا ہے نا اس کو وہ مزہ نہیں آتا جو ہمیں جگ بھر کے کیلے کا ملک شیک پینے میں مزہ آیا. نہیں یاری میرا خیال ہے, بات اپنی مثالیں سمجھانے کے لیے دے رہا ہوں آپ, کیونکہ دیکھ کا ڈھکن جو ہے نا, دیکھوں گے جو بوفے سسٹم نہیں ہے ہمارے یہاں, صحیح ہے نا؟ بھوک لگے جو کھان سامنے آ جائے تو وہی اچھا لگتا ہے پھر. تو میرے بھائی یہ جو گورا جس عیاشی کی طرف جا رہا ہے نا, اس عیاشی میں آپ کو نیچرل چیزوں کا مزہ کیا ہو جائے گا؟ خراب, برباد. بیوی بچے ہی اچھے نہیں لگتے آج کل لوگوں کو. میں اکثر ایک واقعہ سناتا ہوں کسی گاؤں کا. اکثر ہم 2 مہینے نا پہلے جایا کرتے تھے مدرسے میں, جب گاؤں میں جیسے کوئی بڑے استاد ہیں ان سے عربی گرامر کی پریکٹس کرنے, 2-2 مہینے ہم گزار کے آتے تھے. تو ہمارے ایک دوست تھا, پٹھان تھا, اس کی شادی ہوئی بھی تھی, 2 مہینے سے وہ گھر نہیں گیا. ہم تو کمارے چھڑے چھاٹ تھے. جب ہم واپس آ رہے تھے نا, کوئٹہ کی طرف آ رہے تھے ہم اس گاؤں سے, وہ گاڑی بھگا رہے ایسے لگ رہا ہے 20-30 بندوں کو نا درمیان میں کچل دے. ہم نے کہا بھائی کیا ہو گیا؟ کہہ رہے یار میری شادی ہوئی ہوئی ہے, ابھی 2-3 سال ہوئے میری شادی کو اور 2 مہینے سے میں گھر نہیں گیا. تو اس کی یہ کیفیت بیگم سے ملنے کی, ہمیں ڈر یہ تھا کہ ایسا نہ ہو کہ گاڑی لے کے گھر کو توڑتا ہوا چلا جائے, کمرے میں گھس جائے. اس وقت ہمارے استاد بیٹھے تھے, انہوں نے کہا دیکھو حلال پر اکتفا کا فائدہ. یہ کیا فائدہ ہے؟ کہ یہ آدمی نظر کی حفاظت کرتا ہے, فحش فلمیں نہیں دیکھتا, لڑکیوں سے اس کی دوستی نہیں ہے, اس کو بھوک لگ رہی ہے تو گھر کی دال اس کو بولو اچھی لگ رہی, بھاگ رہا ہے. اب شادی شدہوں کا حال کیا ہے؟ بیوی سے جان چھڑا کے بھاگ رہے ہیں کہ یار یہ پتہ نہیں کیا متھے لگ گئی ہے میرے, ایک مصیبت ٹینشن پال لی ہے ہم نے. آپ کہہ سکتے ہو کہ مزے تو آ رہے ہیں نا اس کو ادھر ادھر منہ مارنے کے. او بھائی یہ مزے تھوڑے دن کے ہیں. یہ مزے کیا ہیں؟ تھوڑے دن کے. دیکھو ایک مثال دیتا ہوں آپ کو میں. اللہ نے نا انسان کو ایسا بنایا ہے کہ آپ تھوڑی ٹینشن اٹھاؤ گے نا, یہ ٹینشن آپ کے سکون کا ذریعہ بنتی ہے. پورا سسٹم, پورا نظام ہمارا اسی اصول پہ چل رہا ہے. جو آرام طلب ہوتے ہیں, جو سکون کے پیچھے بھاگتے ہیں, ان کو کبھی بھی سکون نہیں ملتا. کل میں ورزش کر رہا تھا تو ورزش کر کے حالت ظاہر ہے آدمی تھک جاتا ہے, اور گرمیوں میں کراچی کی ابھی ہبس کتنا ہو رہا ہے, پسینہ بہت نکلتا ہے. تو میرے ساتھ جو میرے 2-3 شاگرد تھے, میں نے ان سے کہا دیکھو ہم 1 گھنٹے کی یہ ٹینشن اٹھاتے ہیں, اس کے بعد 23 گھنٹے ہمارے مزے کے گزرتے ہیں. ہوتا ہے کہ نہیں ہوتا؟ مغرب کے بعد میں جا رہا تھا نا تو مجھے سستی ہو رہی تھی, یار کوئی اور کام کرو, پھر جاؤ یہ ڈنڈ پھیلو بیٹھ کے اور اتنی ٹینشن والا کام ہے, وزن اٹھاؤ بلا وجہ 1 گھنٹہ آپ کا گیا. یہ شیطان بہکاتا ہے نا انسان کو. लेकिन क्या होता है जब आप एक घंटा एक्सरसाइज करते हैं वो टेंशन है, उसमें कोई इंटरटेनमेंट की कोई चीज नहीं है, मुसीबत में डाल रहे हो अपने आप। कितने फायदे 23 घंटे तक हासिल होते हैं। पहला फायदा, भूख दबा के लगती है। ये जो केले का मिल्क शेक है ना, मैं आम हालत में एक गिलास भी नहीं पी सकता, मुझे बलगम और बदहजमी होती है। लेकिन मैं जिम से जब होके आता हूं पूरा जग भर के, वैसे दो अंडे इस गर्मी में खा के दिखाओ, क्या ख्याल है कोई खा सकता है इस गर्मी में? आप जब एक्सरसाइज करके आते हो, निढाल हो रहे होते हो, इतना जग भर के पीते हो आप, वो मजा, वो भी तो मजा है ना। फिर उसमें आप खजूरें भी डाल लो, पिस्ते भी डाल लो, बादाम भी डाल लो, सारे, एक तो मजा बहुत आता है एक एक घूंट पीने में, और बॉडी में ऐसा जज्ब होता है गायब, दो घंटे बाद या एक घंटे बाद फिर भूख लगना शुरू हो जाती है। ये लज्जत, ये बगैर वर्जिश की मिलेगी आपको? नहीं मिलेगी। उसके बाद दूसरा मजा क्या, दबा के मजे की नींद आती है इंसान को, वो ऐसा मजा आ रहा होता है बिस्तर पे सोने में, वो एक अपना मजा। सुबह नाश्ते में भी भूख डबल हो जाती है सारा दिन, और फिर आपका, आपके जो बॉडी का फिगर बनना शुरू होता है वो देख के वैसे इंसान को अच्छा लगता है कि यार मैं आड़ा तिरछा नहीं हो रहा, वरना टेढ़ा मेढ़ा, कोई उधर से निकल रहा है, कोई उधर से दाएं बाएं जा रहा है, एक कूला उधर को जा रहा है, दूसरा ऐसा लग रहा है ये दूसरा कूला किसी से उधार लिया हुआ है, इसका अपना नहीं है, ये एक अपना है दूसरा किसी से उधार लिया हुआ है इसने, आड़ा तिरछा। उसके बाद भूख भी नहीं लग रही, खाया जा रहा है खाया जा रहा है, शुगर ऊपर जा रही है, थोड़े दिनों में शुगर का मरीज, ब्लड प्रेशर, 20 किस्म की बीमारियां। तो एक घंटा जो आपने टेंशन उठाई, उस टेंशन ने 23 घंटे आपको खुशियां दी हैं। यही जॉगिंग में भी होता है, आप सुबह जॉगिंग करके देखें, खूब पसीना निकालें, बहुत टेंशन होगी आपको, यार थक गया हूं, सांस फूल गया, भागते रहें, उसके बाद आप क्या करें, नहाएं, इतना मजा आता है। फिर उसके बाद आपको खाने में मजा आता है, सारा दिन ऐसे आंखों की रोशनी तेज रहेगी, दिमाग ऐसा फ्रेश। मेरे एक दोस्त थे आड़े तिरछे हो गए ना, बहुत ज्यादा, बहुत टेढ़े मेढ़े हो गए। मैंने कहा भाई तू एक दिन अल्लाह का वास्ता भाग ले, भाग ले अल्लाह का वास्ता। वो जबरदस्ती उनको भगाया हमने, और हिम्मत करके ना सांस फूला, मैंने कहा भाग, बहुत भगवाया हूं। अगले दिन कहते हैं यार आज का दिन तो मेरा अजीब ही, ऐसा लग रहा है मैं किसी और दुनिया में हूं, जन्नत में आ गया मैं, कह रहे ऐसा लग रहा है मैं किस जन्नत में हूं आज। मैंने कहा देखो वो एक आधे घंटे की टेंशन ने आपके 23.5 घंटे अच्छे गुजार दिए। खूब समझ लें, यही उसूल है। जो लोग इल्म हासिल करते हैं, हमने 7-8 साल इल्म हासिल किया मदरसे में, इंतहाई सख्त टेंशन वाला टाइम गुजारा है मैंने मदरसे में। लोग समझते हैं मदरसे में बैठते थे तो पेड़े खाते थे वहां बैठ के। 8-9 साल जो मैंने मदरसे में गुजारे हैं, मैं अब तो बयान में भी बताता हूं, बार दफा छुप छुप के रोता था मैं, क्योंकि वो सारी इंटरटेनमेंट जो हमारी कॉलेज की, जब घर से निकलते थे एसएम साइंस कॉलेज में जाते थे, तो आपको पता है कराची में जो कॉलेज में जाता है तो कॉलेज के अलावा वो हर जगह जाता है, एजुकेशन का कोई सेटअप ही नहीं है। तो हम जा रहे हैं, हमेशा 2 घंटे लेट पहुंच रहे हैं, रास्ते में गोला गंडा खा रहे हैं, खरबूजे वाला खा रहे हैं, और वो हंस मस्तियां, फिर कैप और वो ये वाला गिलास, वो जो लौंडे लपाड़े होते हैं हमारे दोस्त सारे, वही ना कैप पहना हुआ, अभी स्टाइल विटाइल, पढ़ाई वढ़ाई गई तेल लेने। वहां गए तो पता ही नहीं चल रहा हमारा पीरियड कौन सा चल रहा है भाई, ठीक है ना। फिर बैठे, फिर इम्तिहान के दिनों में कांप रहे हैं, तो फिर मेहनतें हो रही हैं, वो किसी तरीके से ट्यूटर लगवा के, जो ही होता है आजकल कि भाई फिर ट्यूशन पढ़ रहे हैं वो। लेकिन मजे बहुत थे कॉलेज में। जब हम मदरसे में गए, जब हम मदरसे में गए हैं भाई, वहां तो पढ़ना पड़ रहा है बैठ के, रात 11-11 बजे तक मुताला। 8 साल हमने इस तरह से, फिर फजर की नमाज के बाद क्लासें शुरू हो जाती थी हमारी, फजर के बाद, फजर से जोहर तक क्लासें, फिर थोड़ी देर आराम, फिर उसके बाद तकरार, स्टडी, मुताला, असर के बाद बयान। 15-20 मिनट हमें टहलने के, चाय पीने के मिलते थे, उसके बाद फिर मगरिब के बाद मुताला, स्टडी कर रहे हैं, फिर ईशा के बाद, ईशा से पहले खाना खाया, खाने के बाद फिर किताब लेके बैठ गए। 7-8 साल कंटिन्यू ये कंडीशन, आप सोचो क्या हाल हुआ होगा। लेकिन उस 7-8 साल ने मुझे, मैं फारिग हुआ हूं 99 में मदरसे से, वो 93 में गया था, 99 में फारिग हुआ। वो जो 7-8 साल थे, उस टेंशन ने अगले 23 साल से टेंशन फ्री बनाया हुआ है हमको। नहीं ये बात मेरा ख्याल है समझ में? यानी उसने जो हमें आगे की जो जिंदगी थी वो क्या हो गई। अगर उस वक्त हम आवारागर्दी करते, अबे नहीं यार कौन पढ़ेगा मदरसे में यार, तो भाई चल कॉलेज में पढ़ लिया, छोड़ यार, तो अभी क्या कर रहे होते? बंटे खेल रहे होते हैं, स्नोकर क्लब में घुसे हुए होते कहीं, सही है ना, वो खेल रहे होते और बेरोजगारी के ताने दे रहे होते। अबे पाकिस्तान से भागो यार, यहाँ इस मुल्क में कुछ रखा हुआ ही नहीं है यार, यही बातें कर रहे हो। अबे तूने तीर क्या मारा है, तूने मेहनत क्या की है? चार शादियां तो दूर की बात, अभी एक को तरस रहे होते। कुछ भी होता और अगर उल्टे सीधे तरीके से पैसा आ भी जाता तो बहुत से लोग गलत तरीके से पैसा कमा लेते हैं। तो पैसे से करते क्या हम? जब इल्म नहीं होता तो वही पैसा आपकी बर्बादी का जरिया बन जाता है। मैंने पैसे वाले ज्यादा डिप्रेशन में देखे हैं गरीबों की निस्बत। हमारे उस्ताद हमें कहा करते थे, 7-8 साल लग के मेहनत करके पढ़ लो, हमेशा आप मुस्तकबिल क्या हो जाएगा, उस्ताद हमें बताया करते थे। बल्कि हमारे उस्ताद तो हमें यहां तक कहा करते थे कि देखो जो चीज मार्केट में कम होती है उसकी वैल्यू ज्यादा होती है। मदारिस के तलबा में आजकल मेहनत का जज्बा कम हो गया, तुम अगर मेहनत से पढ़ोगे तो तुम्हारी वैल्यू बहुत ज्यादा हो जाएगी। या तो सभी पढ़ रहे होते हैं ना बहुत मेहनत से, तो फिर तुम्हारी कोई हैसियत नहीं थी, तुम्हारी मेहनत जाया जाती है। उन्होंने कहा पढ़ने वाले बहुत कम है, इस तरह से हमें असाज़ा मोटिवेट करते थे। तो अब देखो कितना फायदा हो गया उसका, चाहे दीन की लाइन में हो चाहे दुनिया की लाइन में हो। दुनिया के एक उसूल है कि जो अपने आज को कल के लिए कुर्बान करता है, थोड़ी कुर्बानी देगा उसका आउटपुट बहुत ज्यादा होगा। उन्हीं दिनों में हमें याद है हमारे उस्ताद एक वाक्य बताया करते थे हमें मोटिवेशन के लिए, कहते थे देखो जो लोग कुरान की तिलावत करते हैं कितना अटक अटक के पढ़ते हैं, तिलावत की अक्सर तौफीक भी नहीं मिलती। रोजाना प्लान करते हैं आज हमने आधा पारा पढ़ना है, आज एक पारा पढ़ना है, फिर पढ़ा नहीं जा रहा होता। अब्बा मर जाते हैं उनके सवाब के लिए नहीं पढ़ा जा रहा होता कुरान उनसे। हाफिज क्या करता है, 3-4 साल मेहनत करके रट्टा लगा के याद कर लेता है। ये 3-4 साल की मेहनत है, फल पूरी जिंदगी उठाता है हाफिज। तरावी में कुरान पढ़ा भी रहा है, सुन भी रहा है, जब चाहे मजे से रवानी में से एक आदमी 1 घंटे में एक पारा खत्म करता है, हाफिज 20-25 मिनट में एक पारा आराम से खत्म कर ले। 2-3 साल की मेहनत हुई, फल कैसे मिल रहा है, जिंदगी भर का। मैंने भी इसी तरह कुरान हिफ्ज किया, बैठा रहता था, मेरे वाले साहब आके देखते हैं भाई इतनी मेहनत कर रहा है। मुझे पता था यार ये थोड़े दिन की मेहनत है, फल क्या है। अब आप देखो ना बयान में कैसे मैं कुरान की आयतें पढ़ रहा होता हूं, अगर मैं हिफ्ज ना करता तो क्या मेरे बयान में जान पैदा होती? नहीं जान पे, मैं बार बार कुरान उठा के मंगवा रहा होता यार ये वाली आयत जरा। अव्वल तो आयतें जहन में ही नहीं आती, फिर हमने तरावी पढ़ाना शुरू की हिफ्ज की वजह से, उस तरावीज में कुरान रिवाइज होता है और कुरान के मानी और मारिफ खुलते हैं। अगर वो मैंने छह महीने का तकरीबन टाइम होगा जो स्ट्रगल और मेहनत करके कुरान हिफ्ज किया, अगर वो 6 महीने में टेंशन ना उठाता तो आज मैं आपके सामने इस तरह से बयान ना कर रहा होता जिस तरह आप सुन रहे हैं बैठ के। वो 6 महीने टफ मेहनत की, उसका फल पूरी जिंदगी के लिए अल्हम्दुलिल्लाह मिल रहा है। तो चाहे दीन हो दुनिया हो, जो कुर्बानी देता है, जो टेंशन उठाता है, टेंशन उससे दूर भागती है, और जो सुकून की तलाश में सुकून के पीछे भागता है, सुकून आगे आगे और ये पीछे पीछे। तो जिस्मानी वर्जिश का भी यही है, आप 24 घंटे में एक टाइम निकाल के अपने आप को थकाते हो, जिस टाइप की मेहनत होगी ना उसी टाइप का आपको बदला मिलेगा। आप जिस्म को थका रहे हो, जिस्म रिलैक्स होगा, आप दिमाग को थका रहे हो, दिमाग रिलैक्स होगा, ख्वाहिशात को कुचल रहे हो, ख्वाहिशात पूरी होंगी आपकी। नहीं आई बात, आप अपनी हराम ख्वाहिशात पे कंट्रोल करते हो ना, जिंसी ख्वाहिशात पे, आपकी जिंसी ख्वाहिशात पूरी होंगी, हलाल में अल्लाह लज्जत को डबल कर देगा। नहीं आ रही बात मेरा ख्याल। आज आप अपने आप को फोहश फिल्मों से रोक लेते हो कि मैं अपनी ख्वाहिशात कुछ लूंगा, आज आप अपने आप को ये हाथ बात और ये गलत कार्यों से रोक लेते हो कि मैं अपनी ख्वाहिशात को कुर्बान करूंगा, तो ये कुर्बानी वक्ती है लेकिन इसकी जो असर है वो हमेशा कायम रहे। एक डॉक्टर से मेरी बात हो रही थी, वो यही बात कर रहे थे, नहीं एक्चुअली ये डिप्रेशन स्ट्रेस टोपिड्राम है ना। मैंने कहा डॉक्टर साहब मुझे एक बात बताओ, मेरे जानने वालों में एक बुजुर्ग 80 साल के, कितने जो बुराइयों से हमेशा बुजुर्ग थे ना, बुजुर्ग का मतलब बुराइयों से बचते रहे, नमाज के पाबंद और नजर की हमेशा उन्होंने हिफाजत की, अपनी बीवी से उन्होंने हमेशा वफा की, कोई मेडिकल साइंस के टोटके और नुस्खे उनको मालूम नहीं, कोई हकीमों से स्पेशल उनका ताल्लुक नहीं, 80 साल में उन्होंने दूसरी शादी की है और उनके औलाद हुई है। नहीं आई मेरा ख्याल बात समझ में। मैंने कहा यहां तो मेडिकल साइंस क्या हो रही है, फेल हो रही है। ना उन्होंने कभी फौज फिल्म देखी, ना उन्होंने कभी आड़े तिरछे उल्टे सीधे काम किए, नजर की हमेशा हिफाजत की, उनमें इतनी पावर कहां से आ गई। मैंने कहा हमारा फलसफा ये है भाई कि जो इन बुराइयों से बचेगा वो ज्यादा पावरफुल होगा। हां वक्ती तौर पे ठरक का पैदा हो जाना, ये तो जो जितने गुनाह करता है उसकी ठरक बढ़ती है, वो ठरक और चीज है मेरे भाई, और ताकत और कुव्वत एक अलग चीज है। आजकल ठरकियों को समझा जा रहा है कि ये बड़े पावरफुल हैं, कि कहीं ब्रेकें इनकी फेल हो गई हैं। तो इसलिए फितरत से कभी मत लड़ो। देखो इस्लाम कभी ऐसी चीज का ऑर्डर आपको नहीं करता जो आपकी सेहत के लिए नुकसानदेह हो, कभी भी नहीं करेगा। इस्लाम ने अगर एक चीज पे पाबंदी लगाई है तो इसका मतलब यही हमारी सेहत के लिए भी मुफीद है, यही हमारे दिमाग के लिए भी मुफीद है। अब जो होमोसेक्सुअलिटी को हमारी सोसाइटी में प्रोमोट किया जा रहा है, ये हुआ क्या है, 1990 तक कहा जाता है कि अमेरिका में ये जो लड़कों से बदफेली का शौक है ये एक नफसियाती बीमारी समझा जाता था, और है भी बीमारी। बाद में उसको क्या कर दिया उन्होंने, लीगल। क्यों कर दिया, इसलिए कि इतने ज्यादा बीमार पैदा हो गए कि अब उनके हुकूक के तहफुज की फिक्र पड़ गई उन लोगों को। कल एक फेसबुक पे कोई तस्वीर शायद, दो लड़कियों ने इंडिया में कहीं शादी की आपस में, एक को लड़का बना दिया और एक को लड़की बना दिया, और ये खुश हो रहे हैं कि यार हम इसी तरह से मुतमईन है। आप इस तरह से थोड़े दिन तक सेटिस्फाई हो गए, लेकिन ना आपको औलाद मिलेगी, ना आपको औलाद की खुशियां, और ना आपको वो मोहब्बत मिलेगी जो मियां बीवी में होती है। दो लड़के आपस में वो मोहब्बत कर नहीं सकते, दो लड़कियां आपस में वो मोहब्बत कर नहीं सकती, वो मिलेगी नहीं। इससे आप डिप्रेशन में जाओगे। इन लोगों में खुदकुशियों का रेशो बहुत ज्यादा है। तो हम तो जानते हैं भाई उलमा को, सुलहा को। अभी देखो सऊदी अरब में एक खबर आई है कि 90 साल के बुजुर्ग ने एक 18 साल की लड़की से शादी की है, ये पोस्ट चली है, उस पर लोग बड़ा मजाक भी उड़ा रहे हैं। अब मुझे नहीं पता उस लड़की ने क्या देख के 90 साल के बुजुर्ग से शादी कर ली। हमसे मशवरा लेती तो हम कहते भाई इतने सारे लोग यहां बैठे हुए हैं, 20-20 साल के भी, 22-22 साल के भी, तो वो एक अलग कहानी है। मैं उसके वो नहीं कर रहा कि 90 साल वाले को 18 साल से करनी चाहिए या 18 वाले को, वो एक अलग कहानी है, उस पर बहुत कुछ पहले कह भी चुका हूं मैं। लेकिन उस 90 साल के जो बाबा हैं, मुतशर्रे हैं, दीनदार हैं, इसका मतलब भाई दीनदारी में कोई तो खास चीज है कि यार कि 90 साल में आप क्या कर रहे हो, 18 साल की लड़की से आप में शादी का जज्बा है। तो ये दीन, मजहब, नजर की हिफाजत, ये पायदार लज्जतों का जरिया है। और ये जो वक्ती तौर पर आप अपनी ख्वाहिशात बढ़ा बढ़ा के जो करते हो ना, जो काम, ये वक्ती हैं, लेकिन लॉन्ग टर्म, ज्यादा टाइम गुजरने के बाद ये सारी चीजें आपकी बॉडी को भी डैमेज कर रही हैं और आपकी खोपड़ी को भी डैमेज कर रही हैं। एक बात बयान करके बस फिर मैं अपने असल टॉपिक की तरफ आता हूं, बात को समेटता हूं। एक बात खूब समझ लें, मैं ये बात बयान कर रहा था कि हमारे डॉक्टर लोग कहते हैं कि भाई ये तो सारे ही करते हैं, ये बात बिल्कुल गलत है। मैं मानता हूं कि अब बहुत से लड़कों ने ये करना शुरू कर दिया, लेकिन ये नेचुरल नहीं है। ये लड़के लड़कों से सुन के करते हैं या फोहश फिल्में देख के। हम कई अपने दोस्तों को जानते हैं जो बुलूगत की दहलीज पे कदम रखा, ना उन्होंने फोहश फिल्म देखी, ना उनके आड़े तिरछे दोस्त थे, उनकी शादियां 25-26-30 साल में हुई, जिंदगी में एक दफा भी उन्होंने ये काम नहीं किया। तो ये नेचुरल नहीं है। हां ये जरूर है कि जब आप सुनते हो या फोहश फिल्में देख के अपनी ख्वाहिशात को भड़काते हो, फिर आपके पास कोई रास्ता पूरे करने का जरिया नहीं होता, फिर आप इस तरफ आते हो। फिर जब एक दफा आ गए, फिर दो दफा, फिर तीन दफा, फिर लत पड़ जाती है। फिर आप बजाय इसके कि आप इसको कहो कि ये नेचुरल नहीं है, बल्कि आप इस पे नेचर का लेबल लगाते हो, ये क्या है भाई, ये तो नेचुरल है। मैं एक मिसाल देता हूं आपको। देखो हजरत उस्मान इब्ने मज़ऊन रजी अल्लाह तआला अन्हु एक सहाबी थे, उनसे हदीस मरवी है, सही हदीस है। वो फरमाते हैं हम जब सफर पे जाते हैं ना तो अपनी बीवियों से हम दूर हो जाते, तो हमें बहुत ज्यादा शहवत का गलबा होता हमारे ऊपर। तो हमने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इजाजत मांगी कि गुनाह का खतरा है हमें, कहीं जिना में ना पड़ जाएं, आप हमें इजाजत दें कि हम अपने आप को नामर्द बना लें कोई ऑपरेशन करके या कोई दवा खा के, ताकि हम बुराई से बचें। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना, ये काम करने की तुम्हें इजाजत, नामर्द बनने की इजाजत नहीं। क्यों? फरमाया तज़व्वुजुल वदूद अल वलूद, तुम निकाह की तरफ जाओ। مجبور ہو کے نکاح کرو تاکہ تمہاری اولاد ہو. اللہ نے اتنی شدید خواہش اس لیے رکھی ہے تاکہ تم مجبور ہو کر کس کی طرف جاؤ, نہ چاہتے ہوئے بھی نکاح کرو تم. آپ مجھے بتاؤ ان کے لیے کتنی ٹینشن تھی, وہ اپنے آپ کو خسی کرنا چاہ رہے تھے, شدید ٹینشن میں ہوں گے نا. لیکن نہ ان کا خیال آیا کہ بھائی میں ہینڈ پریکٹس کے ذریعے اپنے آپ کو ڈسچارج کر لیتا ہوں اور اپنی ٹینشن کو میں ختم کر لیتا ہوں, نہ پیغمبر نے ان کو کوئی مشورہ دیا. کیوں؟ عرب اس چیز سے واقف نہیں تھے, یہ تھا ہی نہیں. تبھی ہمیں, میں جب اس کے خلاف بات کرتا ہوں نا ہینڈ پریکٹس کے خلاف, تو بعض لوگ کہتے ہیں اس کے ناجائز ہونے کی کوئی دلیل نہیں ہے, کوئی حدیث نہیں ہے. بھائی حدیث اس لیے نہیں ہے کہ صحابہ میں یہ عمل تھا ہی نہیں, وہ جانتے ہی نہیں تھے. یہ تو لوط علیہ السلام کی قوم نے لڑکوں سے بدفیلی کی ہے تو قرآن نے اس کو ذکر کر دیا, ورنہ عربوں میں یہ لڑکوں سے بدفیلی بھی نہیں تھی. کوئی ایک واقعہ ہمیں نبی کے دور میں نہیں ملتا کہ کسی نے یہ کام کیا ہو, حالانکہ بت پرستی تھی, شرک تھا, سب کچھ. یہ نیچرل نہیں ہے. ان چیزوں کی طرف انسان جب جاتا ہے جب غلط طریقے سے اپنی خواہشات کو بھڑکا رہا ہو اور حلال کا آپشن اس کے پاس بند ہو چکا ہو. دیکھو بھوک آپ کو لگ رہی ہو, روٹی نہ ملے, تو پھر آپ کے سامنے جو چیز آئے گی, ایک وقت کوئی گٹکا بھی رکھا ہوگا نا, آپ کھا لو گے اس کو, آہستہ آہستہ آپ کو گٹکے کی عادت پڑ جائے گی. پھر آپ کو روٹی میں وہ مزہ نہیں آئے گا جو کس میں آئے گا, گٹکے میں مزہ آئے گا. تو ہمارے نبی صلی اللہ علیہ وسلم نے نہیں کہا کہ اس طرح سے نا, کہ بھائی یہ تو ہے ہی نہیں, یہ تو نیچرل ہی نہیں ہے. تو اس لیے اپنے آپ کو ان تمام برائیوں سے بچائیں, اور اگر خدا نخواستہ کسی سے برائی ہو جاتی ہے, عادت پڑ چکی ہے, تو میں ایک طریقہ بتاتا ہوں عادت چھوڑنے کا. یہ اتنی لمبی تمہید میں نے اس لیے باندھی ہے کہ ڈاکٹروں نے دماغ ایسا کھوپڑی نوجوانوں کی خراب کر دی ہے کہ پہلے نوجوان یہ برائی کر کے توبہ کرتے تھے, علماء کے پاس آتے تھے کہ یار ہمیں کوئی طریقہ بتائیں ہم یہ برائی چھوڑیں. اب ڈاکٹروں نے اتنا پروموٹ کر دیا, بعض ڈاکٹروں نے, ساروں کی بات نہیں کر رہا, کہ اب لوگ کہتے ہیں اس کو چھوڑنے کی ضرورت ہے ہی نہیں, ہمیں کیا ضرورت ہے بھائی اس کو ہم چھوڑ دیں, کوئی ضرورت ہی نہیں ہمیں اس کے چھوڑنے کی. تو پہلے یہ سمجھے کہ یہ نقصان دہ ہے. اب چھوڑنے کا طریقہ کیا ہے؟ دیکھو کسی کام کو کرتے رہنے سے کرنے کی عادت پڑتی ہے, چھوڑتے رہنے سے چھوڑنے کی عادت پڑے گی. سب سے پہلا کام تو فوراً سے پہلے نکاح. اس میں بعض جعلی حکیم ڈراتے ہیں کہ ابے تم تو لٹ گئے, تم تو برباد ہو گئے, تمہیں تو اتنا نائٹ فال ہو گیا, تم تو یوں دن دن میں 6-6 دفعہ کرتے ہو, بیوی کے قابل رہ نہیں ہو. اور بھائی اگر ڈیلے کر دیا نا تو اور نقصان ہوگا. فوراً نیچر پہ آ جاؤ, اس سے اس برائی کو چھوڑنے میں کیا ہوگی, آسانی ہو. آہستہ 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 جب چھوڑے رکھو گے نا, آہستہ 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 نیچر, آپ اپنی نیچر پہ چلنا شروع ہو جاؤ گے. جیسے غلط چیز کرنے سے غلط کی عادت پڑتی ہے, تو چھوڑنے سے چھوڑنے کی عادت ہو جاتی ہے. کتنے لوگ ہیں گٹکے کھاتے ہیں, چھوڑ دیتے ہیں تو کیا ہو جاتے ہیں. میں ایک دوست کا واقعہ سناتا ہوں نا, اس کو کوئی بہت خطرناک نشے کی عادت پڑ گئی تھی. اس نے مجھے خود اپنا واقعہ سنایا, کہہ رہا مجھے عادت پڑ گئی تو اتنا خطرناک نشہ تھا. کہتے ہیں یہ جو لوگ کہتے ہیں نا ہم سے نشہ نہیں چھوٹتا, جھوٹ بولتے ہیں. کہتے ہیں میں نے کیا کیا, اپنے آپ کو کسی کمرے میں گھر میں نا 6 مہینے کے لیے بند کر دیا. میں نے کہا ایسی کی تیسی گھر سے باہر ہی نہیں نکلوں گا, حتیٰ کہ جمعہ بھی نہیں پڑھنے جاتا تھا. کہہ رہے میں مجھے پتا تھا جمعہ پڑھنے کیا نا, وہی پرانے دوست جو نشہ کرتے ہیں وہ مل جائیں گے, پھر مجھے نشے کا شوق ہو جائے گا. 6 مہینے کہہ رہے میں نے گھر کے اندر ٹینشن میں گزارے, کسی کام کے لیے گھر سے باہر نہیں نکلا میں. 6 مہینے کے بعد وہ خطرناک نشہ چھوڑ گیا. کہہ رہے میں بہت ڈپریشن میں آتا, پاگلوں کی طرح میری کیفیت ہو جاتی. میں نے کہا مر جاؤں گا نہیں کھاؤں گا. آہستہ آہستہ باڈی کو سے اس نشے کے اثرات کیا ہو گئے ختم. اب ماشاء اللہ فٹ فاٹ ہیں آپ, اس کے چہرے کی رونق دیکھو آپ حیران ہو جاؤ گے. تو اسی طرح یاد رکھو, جو کام یہ جو غلط طریقے سے جو فوش فلمیں دیکھتے ہیں لوگ, یا اپنے آپ کو اپنے ہاتھ سے اپنی خواہشات پوری کرتے ہیں, یہ بھی اصل میں ایک جسمانی بیماری ہے, دماغی بیماری ہے. اس کو بھی کیسے چھوڑا جائے گا کہ یہ کام کرنا چھوڑ دو. ایک دم نہیں چھوٹتا, آہستہ آہستہ چھوڑو. میں آپ کو ایک نسخہ بتاتا ہوں. ہمیشہ ایک کام کیا کرو کہ جب بھی آپ سے یہ گناہ ہونا, اپنے آپ کو سزا لازمی دو. سمجھ رہے ہو, کسی کو ہاتھ سے خواہش پوری کرنے کی عادت ہو گئی ہے, کسی کو فوش فلمیں دیکھنے کی عادت ہو گئی, گناہ کر کے اپنے آپ کو ایسے نہ چھوڑو بے لگام. آپ نے کیا کرنا ہے, جب آپ سے گناہ ہوا, آپ نے کوئی جرمانہ رکھ لو اپنے اوپر, یا نفلی روزہ رکھ لو کہ میں 2 روزے رکھوں گا, 1 روزہ رکھوں گا, یا وہ ہر آدمی کی कि आदत कितनी है और वो कितनी सजा अफोर्ड कर सकता है, उसकी हर एक की इसमें अलग कंडीशन। मैं बार बार वाक्य सुना, तो हमारे एक दोस्त को सिगरेट की आदत पड़ गई कनाडा में। उन्होंने क्या किया, मैंने उनसे कहा भाई जब भी सिगरेट पियो ना, आपने उस वक्त 10,000 की बड़ी वैल्यू थी पाकिस्तानी, 7-8 साल पुराना वाकया हो गई, मैंने कहा 10,000 रुपए जो डॉलर के हिसाब से पाकिस्तानी 10,000 बनते हैं, वो आपने सदका करने हैं। लेकिन मैंने कहा ये सदका छोड़ना नहीं है आपने। 10,000 उनके लिए बहुत बड़ी रकम नहीं थी, वो चाह रहे थे कि मैं ज्यादा दूं। मैंने कहा नहीं, ज्यादा नहीं, ज्यादा में ये होगा कि आप दोगे नहीं, थोड़ी रकम हो। वो क्या करते, जब सिगरेट पीते 10,000, जब सिगरेट पीते 10,000। मुझे उन्होंने कहा मेरी तो आदत छूट नहीं रही। मैंने कहा ये 10,000 देते रहो आप, इससे ये होगा कि गुना करते रहने से ना गुना की क्वांटिटी बढ़ती है, कम से कम बढ़ेगी नहीं, जितनी पी रहे हो ना उतनी रहेगी। अभी इसको यहां ब्रेक लगा लो बस, ये भी बहुत है। अबे जो गुना करते हैं दिन में 10 दफा, 4 दफा, 6 दफा, तो आपका क्या ख्याल है, यही होता ही है कि जो हाथ से ख्वाहिश पूरी करते हैं फिर फिल्मों की तरफ भी वही जाते हैं, फिर फिल्में देख देख के लड़कियों से दोस्ती की तरफ जाएंगे, फिर दोस्तियों की वजह से आगे जिना की तरफ जाएंगे। मैंने कहा ये जो आपने अपने आप को सजा देना शुरू कर दी है, इसका पहला फायदा ये होगा कि इस गुना, ये गुना यहीं तक रहेगा, आप इससे आगे इस सिगरेट तक ही रहेगा, चर्च की तरफ नहीं जाओगे आप। अबे क्या हो गया आप लोग की समझ, चर्च आप में से कोई चर्च तो नहीं पीते ना भाई। ये तमाम गुनाहों के बारे में पहला नकद फायदा क्या हो गया, बढ़ेगा नहीं गुना। वरना ये जो हाथ से ख्वाहिश पूरी करते हैं ना, ये यहां तक नहीं रहते, ये इससे अगले स्टेप की तरफ जाते हैं इंसान। ये जो गोरा पहुंच गया ना, वसीम से शादी और गफ्फार से शादी हो रही है गोरों के यहां, ये इसलिए कि जिना कर करके थक चुके हैं, ये रोजाना नई नाइट क्लब में लड़की, अब ये थक चुके हैं, भी कह रहे हैं कुछ और चाहिए, तो अब कुछ और के चक्कर में पता नहीं क्या क्या कर रहे हैं। ये तो मिंबर में बताया नहीं जा सकता। इंसान ख्वाहिशात का गुलाम है, ख्वाहिशात पूरी करना शुरू कर दे उसकी ब्रेकें फेल, वो कहते हैं और कुछ और कुछ, कुछ नया चाहिए, कुछ नया चाहिए, अजाब में आ जाता है। हल उसका ये है कि आपको लज्जत चाहिए ना, आपको खाने की लज्जत चाहिए, आप 2 टाइम नागा कर लो, खाना खाना छोड़ दो आप, 3rd टाइम पे आपको दाल में वो लज्जत महसूस होगी। हम रोजा रखते हैं, इफ्तारी में मजा आता है कि नहीं आता, लेकिन गोरे ने जो फलसफा दिया है ना कि नहीं अब कुछ और खाओ, अब कुछ और, अब कुछ और, अब कुछ और, तो भाई उसकी तो कोई हद ही नहीं है। ख्वाहिश पूरी करना चाहते हो तो ख्वाहिशात को कुर्बान करना पड़ेगा। आप चाहते हो मुझे खाने में मजा आए तो खाना छोड़ दो 1 टाइम। अबे नहीं आ रहा ना, क्या हो गया? देखो जिस दिन रात आप चाहते हो मुझे खाने में खूब मजा आए तो उस दिन दोपहर के खाने का नाका कर दो। ये नहीं हो रहा आज के शहवत परस इंसान से, समझते हो? अब आपने क्या करना है, अपने ऊपर जुर्माना लगाना है आप, या रोजा रखने का या पैसों की सूरत में। उसका पहला, मैंने उनको कहा कि 10,000 रुपए सदका करना नहीं छोड़ना। वो मुझे बताते मैंने सिगरेट पी 10,000, मैंने सिगरेट पी 10,000। जाहिर एक हद होती है ना, उसके बाद सिगरेट पीने से पहले ख्याल आया भाई 10,000 की रहने दे, बचा ले 10,000। तो दिन में जो 20 पीते थे वो 20 से आहिस्ता आहिस्ता कितनी हो गई, 10। लेकिन शैतान मुसलसल लगा रहता है, शैतान कहते हैं तेरा सदका करने का कोई फायदा नहीं हो रहा। तो ये समझ लो ये शैतान आपको बरगला रहा है, फायदा हो रहा है फौरन आपको नजर नहीं आ रहा, होते होते 10 से 5 पे, 5 से 1 पे, और उसके बाद छूट गई वो। तो ये छूटेगा गुना, बशर्ते कि आप अपने आप को सजा दें, क्योंकि पहले कम होगा, पहले तो ये होगा कि मजीद आगे की तरफ नहीं जाएंगे, उसके बाद हो सकता है साल लग जाए, 1.5 साल लग जाए, फिर और कम होगा, होते 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 आहिस्ता आहिस्ता ये खत्म हो जाएगा। समझ में आ रही है कि नहीं आ रही? तो अपने आप को अगर नफ्स और शैतान के हवाले कर दिया ना आपने, क्या भाई बस हमसे नहीं छूटता, क्योंकि जो लड़के ये बुराई करते हैं फोश फिल्मों की और ये, वो कहते हैं यार ये हमसे नहीं होता। कई लोग आए हैं मेरे पास, कह रहे हैं हम तोबा कर लेते हैं, बहुत ज्यादा 1 हफ्ता बचते हैं, उसके बाद फिर हम पे ख्वाहिश जो है ना भूत सवार हो जाता है, फिर हम बुराई में पड़ जाते हैं। तो भाई आप अपने आप को सजा दो, बुराई में पड़ जाओ फिर सजा दो, फिर पड़े जाओ फिर सजा दो, आहिस्ता आहिस्ता क्या होगा, और हलाल की तरफ भी जाओ तो आहिस्ता आहिस्ता इंशाल्लाह ये बुराई क्या हो जाएगी, खत्म हो जाएगी, और अल्लाह ताला आपको हलाल में वो लज्जत अता फरमाएंगे जो एक शख्स को हराम में मुयस्सर नहीं है। वो कैफियत हो जाएगी जो गाड़ी लेके भाग रहा था, ठीक है ना, वो कैफियत हो जाएगी, भाग रहा था गाड़ी लेके, पता नहीं कितने लोग बीच में मार दिए होंगे उसने अपनी बीवी से मोहब्बत के चक्कर में। तो आज औरतों का एक मोटिवेशन स्पीकर है, उनका एक बयान मैंने सुना, وہ کہہ رہے تھے کہ جب مرد گھر میں آتا ہے تو آج کل بیوی مرد کے لیے تیار ہی نہیں ہوتی، ایکچولی غلط ہے یہ. تو مجھے خیال ہوا کہ یار ان کو سوسائٹی کا پتہ نہیں ہے، آج کل الٹا معاملہ ہے. یہ پہلے زمانے میں ہوا کرتا تھا کہ مرد جب گھر میں آتا تھا بیگم تیار نہیں ہوتی تھی، اس کے لیے پسینے والے کپڑوں میں بیٹھی ہوتی، مرد کو غصہ آتا. آج کیا ہو رہا ہے، بیگم چاہتی ہے کہ مرد کی توجہ ملے، مرد کو وہ اچھی نہیں لگتی. میرے پاس کتنے کیسز آئے ہیں بھائی خواتین کے. اسلام آباد میں تھا ایک خاتون آئی، کہہ رہی میرا میاں مجھے دیکھتا ہی نہیں ہے، مجھ میں دلچسپی نہیں ہے اس کو. آج کل یہ مسئلے ہو گئے ہیں. وجہ کیا ہے، وہ انٹرنیٹ پر فلموں میں ادھر ادھر اتنے ڈیزائن مختلف قسم کے دیکھ رہا ہے کہ اس کو اپنی گھر کی مرغی دال برابر لگ رہی ہے. تو اس سے آپ سمجھ رہے ہو آپ کی بیوی کا نقصان ہو رہا ہے. نانا نانا میرے بھائی، پہلے کس کا نقصان ہو رہا ہے، آپ کا نقصان ہو رہا ہے. کیونکہ یہ جو مزے ہیں نا باہر کے، یہ تھوڑے دنوں میں ویسے ہی ختم ہونے والے ہیں. انسان کی باڈی ایک حد تک لذتوں کو کی عادت ہوتی ہے اس کو، اس کے بعد اس کو اس میں لذت آنا ختم ہو جاتی ہے. اس کے بعد تھوڑی اس کو، گھر بھی گیا اور باہر بھی گیا. اور ویسے بھی ایک خاتون تو بہت شکایت کرتی تھی، میرا میاں ادھر ادھر عورتوں میں منہ مارتا ہے، میں کیا کروں. اس کے بچے بھی تھے، میں نے کہا گزارا کرو. کہہ رہی اتنے، میں نے کہا تھوڑے دن میں بڈھا ہو جائے گا، اس کے بعد ان عورتوں نے اس کو ویسے ہی لفٹ نہیں کرانی ہے. تو وہ چونکہ یہ 15 سال پرانا واقعہ ہے، 15 سال پہلے کی بات ہے، کچھ دن پہلے اس خاتون کا فون آیا میرا میاں بڈھا ہو گیا ہے. اب وہ لڑکیوں کے پیچھے بھاگ رہا ہے، لڑکیاں اس کو لفٹ نہیں کرا رہی، اور اس کے بھی جذبات ٹھنڈے ہو گئے. میں نے کہا کہا تھا 15 سال گھر، چونکہ گھر ٹوٹنے میں بڑے نقصان ہوتے ہیں بعض دفعہ. تو اس لیے میرے بھائی نظر کی حفاظت کرو، فوش فلموں سے اپنے آپ کو بچاؤ. 80 سال میں انشاءاللہ آپ کیا کرو گے، ایک اور شادی کر رہے ہوگے، اور پھر میڈیا پہ آپ کا مذاق اڑایا جا رہا ہوگا. 90 سال 80 سال کا ہو کے 18 سال کی لڑکی سے شادی کر رہا ہے، وہ مذاق بنتا ہے نہیں بنتا، میں اس پہ تبصرہ نہیں کروں گا. لیکن بہت سے لوگ آپ سے آ کے پوچھ رہے ہوں گے یار ہانڈی میں ڈالتے کیا ہو، کھاتے کیا ہو. وہ میں نے واقعہ سنایا تھا نا ایک طائف کے قاضی کا، ہمارے استاد طائف میں تھے، سعودی عرب میں طائف نہیں ہے، وہاں کے ایک بوڑھے جج تھے. تو ججوں کا بڑا تجربہ ہوتا ہے، نئے نئے کیس آتے ہیں. تو ہمارے استاد نے ان سے پوچھا کہ حضرت آپ کے پاس اتنے عرصے سے آپ کورٹ میں فیصلے کر رہے ہو، کوئی بڑا یونیک قسم کا کیس آیا ہو آپ کے پاس؟ تو جج صاحب نے کہا کہ میرے پاس ایک بڑا یونیک کیس آیا، 4 عورتیں آئیں میرے پاس، 4 جوان عورتیں، انہوں نے اپنے شوہر کے خلاف کیس کیا کہ وہ اس نے ہمیں ٹینشن دی ہوئی ہے مسلسل، سمجھ رہے ہیں؟ ٹینشن سے مطلب یہ کہ سکون ہی نہیں ہے اس کو. اب میں ظاہر ہے زیادہ اتنی ڈیٹیل میں جاؤں گا نا، تو ٹینشن دی ہوئی ہے. تو اس کو کہو کہ بھائی تھوڑا سا ناغا کرے وہ ہمارے پاس آنے میں. تو جج صاحب کہتے ہیں، ہمارے استاد کو بتانے لگے کہ میں نے سوچا کہ بلاتے ہیں کوئی ہوگا، کوئی بہت ہی کوئی ایتھلیٹ ہوگا، کوئی بڑا ہی پہلوان ہوگا. کہہ رہے میں نے بلایا تو بڈھا آدمی کمر جھکی ہوئی اس کی، لاٹھی لے کے آ رہا ہے نا، ایسا کڑک تھا آدمی تھا نا، ایسے آ رہا ہے. کہہ رہے میں نے کہا یار یہ اس عمر میں اس نے 4 جوان عورتوں کو ٹینشن دی ہوئی ہے بھائی، ہیں بھائی، پرہیزگار آدمی تھا، نیک پرہیزگار. کہ یار یہ اس عمر میں اس نے ان کو ٹینشن دی ہوئی ہے. آج تو جوان آدمی کی 4 ہونا تو وہ گھر سے بھاگ جائے، ٹھیک ہے نا، جو حالات ہمارے نوجوانوں کے چل رہے ہیں. تو کہہ رہے میں اس کو لے گیا الگ کمرے میں، میں نے کہا سزا وزا کیس ویس تو بعد میں، پتہ وہ کھاتا کیا ہے، خوراک کیا تیری؟ کہہ رہے اس نے کہا میری خوراک کچھ بھی نہیں، زیتون کھجور اونٹنی کا دودھ، بس یہ 2-4 چیزیں ہی تھیں، یہ 2-4 جو آرگینک چیزیں ہیں بس. کہتے ہیں پھر میں نے اس کو بتایا بھائی تیری عورتوں نے تیرے خلاف کیس کیا ہے، تو تھوڑا سا ہاتھ ہلکا رکھ بھائی تو. تو کہتے ہیں اس نے کہا بوڑھے نے کہ میں ان کے خرچے پورے کرتا ہوں کہ نہیں کرتا، ان کی پوری ذمہ داریاں اٹھاتا ہوں کہ نہیں اٹھاتا، ان سے پوچھو. تو ان سے پوچھا گیا، اس نے کہا ہاں جی خرچے میں کوئی کمی نہیں ہے. تو اس نے کہا پھر جب میں ان کے حقوق پورے کر رہا ہوں تو ان پر لازم ہے کہ یہ میرے حقوق بھی پورے کریں. یہ کام فوش فلمیں دیکھنے والے اور یہ جو اپنے آپ کو ہاتھ چلا چلا کے بڑا غرق کیا ہوا ہے نا، یہ غیر مسلموں میں دیکھ لو میرے بھائی. ہمارے دوستوں امریکہ میں گوروں کے ساتھ بھی رہے ہیں، کہتے ہیں یہ تو گولیاں کھائے بغیر نا یہ نہیں جا سکتے عورت کے پاس. نامردی کی بیماری انگریزوں میں یہاں سے بہت زیادہ ہے، حالانکہ صحتیں ان کی ہم سے اچھی ہوتی ہیں. کیوں؟ نیچر سے ہٹ گئے ہیں. سمجھ رہے ہو کہ نہیں سمجھ رہے، ہم نیچر پر ہیں. تو اپنے آپ کو ان جدید تحقیقات کی بھینٹ مت چڑھاؤ. سب سے پہلے کیا ہے؟ اسلام ہے. وہ تمہیں تمہاری صحت کے حوالے سے بھی گائیڈنس دیتا ہے اور تمہاری روحانی صحت کے حوالے سے بھی, تمہاری دماغی صحت کے حوالے سے بھی. تو میرا موضوع کچھ اور تھا, آج ہم کہیں اور کو نکل گئے. اب میں جلدی سے اصل موضوع کو 5 منٹ میں سمیٹ کے ختم کرتا ہوں. یہ بہت ضروری بات تھی کیونکہ آج کل بہت زیادہ اس کو سوسائٹی میں نا لڑکے آ کے بتا رہے ہوتے ہیں کہ میں یہ کام کرتا نہیں تھا, ڈاکٹر نے مجھے زندے پہ لگا دیا. ایسے لڑکوں نے بھی آ کے بتایا, کہہ رہے میں تھوڑا ٹینشن میں رہتا تھا, ڈاکٹر نے کہا کہ یہ کام کرتے ہو, میں نے کہا نہیں کرتا, انہوں نے کہا یہ کیا کرو, اس سے ٹینشن ختم ہوتی ہے. اس سے ٹینشن وقتی طور پہ ختم ہوتی ہے, اس کے بعد مزید بڑھتی ہے. پھر ایک دفعہ نہیں, دو دفعہ نہیں, پھر کرتے رہتے ہیں یہ لوگ یہ کام. اور ایک دفعہ اپنے آپ کو بچا لیا اس کام سے, اپنی خواہشات پہ قابو پا لیا, تو پھر ٹینشن ہوتی نہیں ہے, عادت ہو جاتی ہے برداشت کرنے کی. سمجھتے ہو کہ نہیں سمجھتے؟ تو میں جلدی سے آج سمیٹتا ہوں. کلا انہا, قرآن کیا کہتا ہے؟ وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ. یہ قرآن نصیحت ہے ان لوگوں کے لیے جو آخرت سے ڈرتے ہیں. اس سے پتا چلتا ہے کہ جو آخرت سے نہیں ڈرتے ان کو نصیحت حاصل نہیں ہوتی. جب خود ان کو نصیحت حاصل نہیں ہوتی تو وہ دوسروں کو کیا نصیحت کریں گے میرے بھائی؟ تو آپ یورپ کو اپنا باپ بنایا ہوا ہے, ان سے پوچھ رہے ہو کہ ہمیں کیا کرنا چاہیے. قرآن کہہ رہے ان کے پاس خود نصیحت نہیں ہے, تم ان کو سمجھاؤ کہ کیا صحیح ہے کیا غلط ہے. تو آخرت کا خوف اگر نہیں ہونا میرے بھائی, انسان سے بڑا درندہ پھر کوئی نہیں ہے. چند خوبیاں تو ہو جاتی ہیں انسان میں, لیکن وہ انسانیت کے لیے بھلا نہیں سوچ سکتا. ہم جب گاؤں دیہاتوں میں سفر کرتے ہیں, سن کے حیرانگی ہوتی ہے کہ بہنوں کو وراثت دینے کا رواج ہی نہیں ہے. میں حیران ہوتا ہوں, میں کہوں بھائی تم بہنوں کو وراثت کیوں نہیں دیتے؟ کہہ رہے کیا ضرورت ہے ان کو. پنجاب چلے جاؤ, کے پی کے چلے جاؤ, گاؤں دیہاتوں میں ہے ہی نہیں رواج. داڑیاں ہوں گی اتنی بڑی بڑی, رواج ہی نہیں ہے. ان سے جب بات کرو, بھائی یہ تو کبیرہ گناہ ہے, یہ تو جہنم کے انگارے ہیں تم کھا رہے ہو. تو بعض لوگوں کو ہم نے دیکھا وہ ٹاپک بدل دیتے ہیں. اب یار مولوی صاحب دم کراؤ, جن بھگاؤ, چڑیل بھگاؤ, ٹھیک ہے نا, انڈیا اولان کھا دے, دقت میں کھونے دی کھڑے, ٹھیک ہے. بہت سے الحمدللہ دیتے ہیں, کے پی کے میں علماء نے اس پہ بہت کمپین چلائی ہے بھائی, اور یہ علماء ہی کی وجہ سے دے رہے ہیں جو دے رہے ہیں, یہ کوئی گورنمنٹ کی طرف سے موٹیویشن نہیں ہے. اور کوئی ایسا نہیں ہے کہ کوئی یورپ ان کو سمجھا رہا ہو کہ بہنوں کی وراثت دیا کرو. گورے کا تو قانون ہے کہ کسی کا وراثت میں کوئی سرے سے حصہ ہے ہی نہیں ہے, سارا گورنمنٹ کا مال ہے. یا تو خود دے دو زندگی میں تو ٹھیک ہے, نہیں تو نہیں, یا وصیت کر دو. یہ تو اسلام نے آپ کے حقوق سکھائے ہیں کہ نہیں جی, بیٹی کو بھی ملے گا, بیٹے کو بھی ملے گا. تو یہ بہت خطرناک بات ہے کہ آپ وراثت دبا کے بیٹھے ہوئے ہو. دیکھو جب آخرت کا خوف نہیں ہوتا, آپ کسی سے پیسہ لیتے ہو نا, تو آپ کی خواہش ہوگی دیر سے ادا کروں میں, اس سے جتنا میں نوٹ چھاپ سکتا ہوں چھاپوں میں. پھر قرضہ جب آخر میں بالکل ٹینشن میں آ جائے پھر قرضہ واپس کروں میں. لیکن جب آخرت کا خوف ہوگا تو میرے پاس ایسے لوگ بھی آئے ہیں, حضرت میں نے فلاں کی پیمنٹ کرنی ہے, لیکن وہ بندہ پیمنٹ لینے کے لیے نہیں آیا, اب اس پیمنٹ پہ مجھے ارننگ ہو رہی ہے, تو کیا یہ میرے لیے حلال بھی ہے یا نہیں ہے؟ ایسے لوگ بھی ہیں یار, ان کو اتنا خوف. مولانا احمد علی لاہوری رحمتہ اللہ علیہ کسی کے گھر میں گئے, ان کا یہ معمول تھا. پتا چلتا نا کہ اس گھر میں باپ کا انتقال ہو گیا ہے تو گھر سے اڑ جایا کرتے تھے. کہتے تھے پہلے ہی بتاؤ بہنوں کا وراثت میں حصہ دیا کہ نہیں دیا. نہیں دیا اس کا مطلب اس گھر میں ان کا حصہ ہے, تو میرے لیے یہاں بیٹھنا حرام ہے. جب آخرت کا خوف ہوتا ہے تو حق دینے کا اتنا شوق ہوتا ہے. جب آخرت کا خوف نہیں ہوتا تو پھر میرے بھائی حقوق تلف ہوتے ہیں, لوگ کھاتے ہیں, حلال کی حرام کی پرواہ نہیں کرتے. وہ جتنے دنیا میں حقوق ادا ہو رہے ہیں نا, یا تو وہ ڈنڈے کے خوف سے ہو رہے ہیں. ہم اس سوسائٹی سے اپنے آپ کو کمپیئر کرتے ہیں نا, اتنی مینج, وہاں قانون کی سختی آپ 2 منٹ 2 دن کے لیے ہٹا دیں پھر دیکھو کیا ہوگا, بھیڑا غرق ہو جائے گا سوسائٹی کا. تو جب تک اللہ کا, اچھا مجھے ایک بات بتاؤ, گورنمنٹ ہم سے ٹیکس مانگتی ہے, لوگ دیتے ہیں ٹیکس؟ زیادہ تر لوگ پاکستان میں ٹیکس نہیں دے رہے نا, نہیں دے رہے. لیکن صدقات و خیرات جو لوگ نکالتے ہیں نا پاکستان میں, اتنا گورا ٹیکس نہیں دے رہا ہوگا اپنی گورنمنٹ کو جتنا یہاں لوگ صدقات و خیرات, زکات اور دعوتوں کے نام پہ عوام کو کھلا دیتے ہیں. وجہ کیا ہے؟ ٹیکس میں خوف نہیں ہے اللہ کا. ٹیکس کے بارے میں یہ دماغ میں آ گیا بھائی گورنمنٹ کو دیں گے, گورنمنٹ نے کون سا غریبوں کو کھلانا ہے, پتہ نہیں کیا کرے وہ. جب وہ سابق دور حکومت میں ڈیم بن رہا تھا نا پانی کا, تو مجھے ایک صاحب نے بلا کے سمجھایا کہ آپ چندے کی اپیل کریں, لوگوں کو بتائیں کہ ایک کتے کو پانی پلانے پر ایک عورت کی بخشش ہو گئی تھی, تو اتنا بڑا ڈیم جب بنے گا لاکھوں لوگ پانی پیئیں گے, فصلوں کو سیراب کریں گے تو کتنا ثواب ملے گا. لہذا اس ڈیم میں چندے کی لوگوں سے اپیل کریں آپ. میں نے کہا میرے بھائی اگر ہمیں یقین ہو کہ یہ جتنا چندہ اکٹھا ہوگا یہ سارا ڈیم میں ہی لگے گا, تو سب سے زیادہ میری کوشش ہوگی کہ میں بڑھ چڑھ کے اپنا پیسہ لگاؤں اس میں. میں نے کہا میں خود ایک ڈھیلا اس ڈیم میں چندے کے لیے دینے کے لیے تیار نہیں ہوں, کیونکہ مجھے یقین ہی نہیں ہے کہ کہاں لگے گا یہ. انہوں نے کہا نہیں, ہمارا وزیر اعظم بہت ایماندار ہے. میں نے کہا چلو ٹھیک ہے, ایماندار ہے, جو چندہ لے کے جا رہا ہوگا اس کا کیا پتا کہ وہ وزیر اعظم تک پہنچنے بھی دے گا کہ نہیں دے گا. نمبر دو, چندہ جمع ہو گیا وزارت گئی اگلا آ گیا, ایسا بھی تو ہوتا ہے نا, اگلا آ گیا, اگلا کیا کرے گا, ہمیں کیا پتا کیا کرے گا وہ. تو میں نے کہا میں اپنی جیب سے ایک روپے تو نکلوا کے دکھا دے ڈیم کے لیے, تو جو میں اپنا ایک روپیہ نہیں میں کیوں ضائع کروں بھائی. پانی پلانا, میں نے الحمدللہ میرے والد صاحب کی جب مجھے وراثت ملی نا تو میں نے سب سے پہلے کنواں کھدوایا اس میں. میں نے کہا ایک صدقہ جاری ہے, تو پہلا خرچہ میں نے کیا کیا کہ یار کنواں کھدواؤ اور پانی پیئیں گے تو میرے لیے کیا بنے گا, صدقہ جاریہ. کیونکہ اس میں یقین تھا کہ یار یہ پانی لوگ فائدہ اٹھائیں گے, آخرت میں ہمیں کیا ہوگا فائدہ, ڈیم میں اس سے زیادہ لوگوں کو فائدہ ہو رہا ہے. لیکن ہمیں یہ یقین نہیں ہے کہ یہ استعمال, تو گورنمنٹ اپنے ٹیکس کو لوگوں پہ خرچ کرنا شروع کرے تو لوگ اللہ کے خوف سے ٹیکس دینا شروع کر دیں گے. ابھی لوگوں کو پتا ہے کہ پتا نہیں ٹیکس استعمال ہوگا بھی کہ نہیں ہوگا, لیکن آخرت کا خوف ہے تو لوگ اپنے باپ کو کتنا کھلا رہے ہوتے ہیں, لوگ اپنی ماں کو کتنا کھلا رہے ہوتے ہیں. یہ میں اس اشکال کا جواب دے رہا ہوں کہ لوگ کہتے ہیں پاکستانی قوم چور ہے, ٹیکس نہیں دیتی. اور نہ 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 میرے بھائی, اگر چور ہوتی لاکھوں روپے کی قربانیاں کر کے غریبوں کو نہ کھلاتی, لاکھوں کروڑ روپے کی زکاتیں نہ نکالتی, یہ جتنے بڑے بڑے ٹرسٹ چل رہے ہیں کیا امریکہ ان کو پیسہ دے رہا ہے؟ یہ تو عوامی پیسے سے چل رہے ہیں سارے بڑے بڑے ٹرسٹ, اتنے مدارس چل رہے ہیں, ماں کو کھلا رہے ہیں لوگ, باپ کو کھلا رہے ہیں, بیوی کو کھلا رہے ہیں, بچوں کو کھلا رہے ہیں, اتنا پیسہ کیوں؟ اس کے پیچھے اللہ ہے. اگر اللہ ہٹ جائے نا بیچ سے کوئی بھی خرچ نہیں کرے گا, پھر گورنمنٹ جو آپ سے جبرن ٹیکس لے گی بس وہی دو گے آپ. تو اس لیے میرے بھائی حضرت حکیم علماء فرمایا کرتے تھے کہ آخرت کا جو خوف ہے نا, آخرت کا جو تصور ہے, یہ حضرت موسیٰ کی لاٹھی کی طرح ہے. حضرت موسیٰ نے لاٹھی پھینکی تھی, ہزاروں سانپ وہ لاٹھی ایک ہی نوالے میں نکل گئی. تو آپ نے اپنے دل میں آخرت کا تصور پیدا کر لیا نا, دنیا مسافر خانہ ہے, ہم نے یہاں سے جانا ہے, ایک دن اللہ کو حساب و کتاب دینا ہے, یہاں ہم ایک لقمہ صدقہ کریں گے, ایک نوالہ کسی غریب کو کھلائیں گے, اللہ اس کے بدلے میں کئی گنا ہمیں بڑھا کر دے گا. یہ جب تک آپ کی کھوپڑی میں نہیں بیٹھے گا اس وقت تک آپ انسان کے بچے نہیں بنو گے. دیکھنے میں لگو گے جیسے کسی نے چوری کا تھری پیس سوٹ پہن کے گھوم رہے, دیکھنے میں بڑا اچھا لگ رہا ہے, حقیقت میں انسان کا بچہ نہیں ہے وہ. تو دیکھنے میں لگو گے بڑے ویل ڈریس اور واہ زبردست ہٹو بچوں لگو گے, حقیقت میں آپ انسان کے بچے اس وقت تک نہیں بن سکتے جب تک آپ کے دل میں آخرت کا خوف اور آخرت پر ایمان نہیں. اور آخرت پر ایمان ہوگا نا, چھپ چھپ کے غریبوں کی مدد کرو گے, چھپ چھپ کے. میں کتنے لوگ آتے ہیں صدقہ کرتے ہیں پتہ نہ چلے کسی کو, نیکی ضائع نہ ہو جائے کہیں. مسلمان جو دکھا کے کر رہا ہے نا چھپا کے, اس سے زیادہ کر رہا ہوتا ہے, اس سے زیادہ کر رہا ہوتا ہے چھپا کے. ہم مدینہ جاتے ہیں نا, وہاں افطاری پہ دسترخوان لگ رہے ہوتے ہیں, پوچھتے ہیں یار یہ کس نے لگایا, پتہ ہی نہیں چل رہا ہوتا کس نے لگایا دسترخوان. ابے کروڑوں روپے خرچ کر رہا ہے, پتا تو چلے کون ہے؟ کہنے ہمیں نہیں آج تک پتا چلا, دس سال سے ہم پکوڑے کھا کے نکل لیتے ہیں یہاں پہ. پاکستانی کو تو ویسے بھی پتا نہیں چل رہا ہوتا, آپ کو پتا ہے, اور پاکستانی ہیں اس میں بہت سارے. تو آخرت کا خوف پیدا کر لو میرے بھائی. تو روزانہ نا پانچ منٹ مراقبہ کیا کریں. آخرت کا خوف جب ہی ہوگا جب دنیا مسافر خانہ, ابھی وہ جانے والے ہیں, جانے والے ہیں, ختم ہونے والا ہے سب کچھ. آج ایک شوگر کے کچھ لوگوں میں نا یہ زیادہ ہی مسافر خانہ کا احساس ہو جاتا ہے, وہ بھی غلط ہے. آج ایک شوگر کے پیشنٹ آئے, میرے دوست ہیں, ان کی ایک آنکھ شوگر سے زائد ہو گئی. بد پرہیزی دبا کے کرتے ہیں, دبا بالکل بھی نہیں لیتے. آج ہی کی بات ہے, میں نے ان سے کہا میرے بھائی آپ تھوڑا پرہیز کر لو, شوگر سے آپ کی آنکھ چلی گئی, کل گردے چلے جائیں گے. انہوں نے کہا یار موت جب لکھی بھی آئے گی یہ دنیا کیا ہے, مسافر خانہ. میں نے کہا ان پہ مسالہ کیا لگ گیا ہے, زیادہ لگ گیا, یہ جون پور کے قاضی بن گئے. ایک آدمی نے دیہاتی کو اپنا گدا دیا نا, قاری صاحب بیٹھے ہوئے تھے, وہ کسی طالب علم کو کہہ رہے تھے کہ تو گدا تھا میں نے تجھے انسان بنایا. وہ دیہاتی سمجھا ابے واقعی گدھے کو انسان بنا دیا انہوں نے, وہ تو ویسے ہی کہتے ہیں نا قاری لوگ, تو گدا تھا میں نے انسان بنایا. تو وہ उसने कहा भाई ये गधे को इंसान बना देते हैं। तो वो कारी साहब अपना गधा लेकर आए, देहाती अपना गधा लेकर आया, कारी साहब के हवाले किया। कारी साहब आपने इस ये गधा था इसको इंसान बनाया? कह रहे हाँ, इससे पूछो। तो कारी साहब ये मेरा गधा है, इसको भी आप क्या बना दें इंसान। कारी साहब को मजाक सूझा, उन्होंने कहा तो कोई बेवकूफ मिल गया है। कारी साहब ने कहा एक हफ्ते के लिए छोड़ जाओ, मसाला लगा के रखना पड़ेगा, एक हफ्ते बाद ये क्या बन जाएगा इंसान। अब इंसान तो बनना नहीं था उसने, तो वो बंदा आया, कारी साहब ने कहा ओबे यार वो मसला ये हुआ कि उसको मसाला ज्यादा लग गया था, आम इंसानों के बजाय वो जौनपुर का जज बन गया है, थोड़ा जरूरत से ज्यादा अच्छा इंसान बन गया है, हाई लेवल का। तो वो जो जौनपुर का काजी है वो तेरा गधा है। अब ये देहाती घास लेके पहुंच गया वहां पे ना, जौनपुर के काजी को हुश हुश कर रहा है, हुश। काजी ने बुला के दो थपेड़े लगाए इसको, क्या कर रहा है तू? इसने कहा ज्यादा बातें ना कर, वो है तो तू मेरा गधा ही ना, वो तो मसाला ज्यादा लग गया, तू क्या बन गया है जौनपुर का काजी। तो मैं जब बयान करता हूं ना, दुनिया मुसाफिर खाना है, मुसाफिर खाना, कुछ लोगों पे मसाला ज्यादा लग जा। तो वो साहब आए, शुगर हुई भी है, दवा नहीं खा रहे, परहेज नहीं कर रहे, यानी दुनिया मुसाफिर खाना है। तो 5 मिनट रोजाना बार 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 इस्तेहजार किया करें कि मुसाफिर खाना है, मुसाफिर खाना है, हमने यहां से जाना है। असल क्या है भाई? आखिरत है। अल्लाह नहीं छोड़ेगा, बता दूं मैं, ऐसे नहीं पैदा किया उसने। मार के मिट्टी करना होता ना तो इतना खूबसूरत इंसान नहीं बनाता अल्लाह ताला, इतनी खूबसूरत कायनात नहीं सजाता अल्लाह ताला। अल्लाह मेरे ईमान को भी मजबूत करे, आपके ईमान को भी। अजान होगी 9:15 बजे, इंशाल्लाह नमाज होगी। नमाज के बाद 10-15 मिनट मसाइल का सिलसिला होगा, जो बैठना चाहें बैठ सकते हैं, जाना चाहें जा सकते हैं। तो मैंने अभी अर्ज कर रहा था कि मेरे पास एक साहब आए, कहने लगे हम उलमाए आपके अकाबिर उलमाए देवबंद है, उन पर एतराज करूंगा मैं। तो अकाइद पे बात होगी, उनके अकीदे ठीक नहीं थे, हालांकि ये गलत है, उनके अकीदे ठीक थे, लेकिन एक मिसाल दे रहा हूं। मैंने कहा ठीक है, फर्ज कर लिया मेरे काबिर के अकीदे गलत हैं और मैं उनका दिफा करूंगा, तो ऐसा है कि फिर उस मुनाजरे में मैं आपके अकाबिर पर एतराज करूंगा और आपने उसका दिफा करना है। मैं आपकी किताबों से निकाल के रहूंगा, तुम्हारे फला ने ये लिखा, तुम्हारे फला ने ये लिखा, तुम्हारे फला ने ये लिखा। लेकिन मैंने कहा मुझमें और आप में एक फर्क है, मेरे किसी अकाबिर की कोई गलती होगी ना, मैं उसको गलती मानूंगा, मगर उसको अपने अकाबिर की फहरिस्त से मैं खारिज नहीं करूंगा, क्योंकि हम अपने रूहानी बाप दादा की औलाद हैं, तो हम उनको बाप दादा समझते रहेंगे। बे बाप होना हम पसंद नहीं करते, क्योंकि हमारे पास तो वही है, उसके अलावा अगर हम उनसे दस्तबरदारी का ऐलान कर दें तो हम तो बाप लेस हो जाएंगे भाई, क्या ख्याल है? तो सनद मुत्तसिल के साथ हमारे बाप दादा पैगंबर तक जाके मिलते हैं। मैंने जिससे इल्म हासिल किया, उन्होंने किससे इल्म हासिल किया, उन्होंने किससे इल्म हासिल किया, मेरे पास ये पूरा सिलसिला महफूज है, कहां तक? पैगंबर सल्लल्लाहु अलैहि वसल्लम तक। मैं उनसे दस्तबरदार नहीं हो सकता। तो मैंने कहा आप अपने अकाबिर की लिस्ट पेश करें, आपके बुजुर्ग कौन हैं जिनसे आपने इल्म हासिल किया, उनके कौन थे, उनके कौन थे, ये सनद मुत्तसिल के साथ। मुत्तसिल समझते हो, बीच में कोई अब्बा गायब नहीं होना चाहिए, क्योंकि बाज लोगों से जब पूछा जाता है ना अपने रूहानी बाप दादा की लिस्ट पेश करो, वो कहते हैं इमाम बुखारी। तो इमाम बुखारी को आए हुए तो मेरे भाई 1100-1200 साल हो गए, तो डायरेक्ट आप इमाम बुखारी से क्या इल्म हासिल किया है? तो जाहिर है इमाम बुखारी के शागिर्द होंगे, फिर उनके शागिर्द होंगे, फिर उनके शागिर्द होंगे, तो शागिर्दों की फहरिस्त पेश करो ना, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरी उम्मत गुमराही पे कभी भी जमा नहीं हो सकती। ऐसा नहीं हो सकता कि सारे गलत हो जाएं किसी दौर में, हर दौर में नेक लोग मौजूद रहेंगे। तो जिनको आप मानते हो नेक, उनकी लिस्ट पेश करो सनद मुत्तसिल तक, नबी सल्लल्लाहु अलैहि वसल्लम तक। तो वो आपके अकाबिर की जब लिस्ट आएगी हमारे सामने, तो फिर मैं उनके उनकी किताबों से निकाल के बताऊंगा उन्होंने क्या क्या मिस्टेक किए हैं। आप मेरे अकाबिर पे कीचड़ उछालना, मैं आपके अकाबिर पर, फिर अकाबिर अकाबिर खेलेंगे हम। आप भी दिफाई पोजीशन में आओ। पता है होता क्या, ये बातिल लोग क्या करते हैं, जब ये हमारे अकाबिर पे कीचड़ उछालते हैं ना, तो हम कहते हैं कि यही बात तो तुम्हारे फलां बुजुर्ग ने भी लिखी हुई है, तो जो उसका मतलब है वही हमारे बुजुर्ग का मतलब। फौरन ये कहते हैं हम इस बुजुर्ग को बुजुर्ग मानते ही नहीं है। ये बहुत, नवाब सिद्दीक हसन खान थे ना, बहुत से अब अहले हदीसों ने उनका अपने अकाबिर होने से इंकार कर दिया। अल्लामा वहीदुज़्ज़मा अहले हदीसों के अकाबिर थे, जब उलमाए देवबंद ने उनकी किताबें निकाल निकाल के दिखाई, ये लिखा ये लिखा, बहुत से अहले हदीस ने उनको अपने अकाबिर में की फहरिस्त में शामिल करने से इंकार कर दिया, कह रहे हैं ये है ही नहीं हमारे। कितने हैं, मेरे तो बचपन गुजरा है, मुझे पता है। जब आप बहस के दौरान आओ, आपके बुजुर्ग ने ये लिखा, कह रहा हमारे ये बुजुर्ग है ही नहीं, हम पैगंबर को मानते हैं, इसके अलावा किसी को नहीं मानते। इसका मतलब ये हुआ कि ماضی میں کوئی آپ کے مسلک پہ تھا ہی نہیں، آپ کسی کی ذمہ داری لینے کے لیے تیار ہی نہیں ہے، کوئی نیک آدمی تھا، سارے گمراہ ہو گئے، تو یہ خود حدیث کے خلاف ہے. حدیث میں آتا ہے یہ امت گمراہی پہ جمع نہیں ہو سکتی. اور اللہ تعالی نے پیغمبر صلی اللہ علیہ وسلم کو بھیجا قرآن دے کے. قرآن میں ہے یعلمہم الکتاب والحکمت ویزکیہم، پیغمبر ان کو قرآن سکھائیں گے، تزکیہ کریں گے. صحابہ نے پیغمبر سے قرآن بھی لیا اور تزکیہ بھی کروایا. ڈائریکٹ قرآن سے صحابہ کا تزکیہ نہیں ہوا، پیغمبر نے سکھایا. آپ مجھے ایک بات بتاؤ کہ صحابہ کرام تو پیغمبر کی شاگردی میں صحابہ بنے، تو کیا تابعین بغیر صحابہ کی شاگردی سے ڈائریکٹ قرآن سمجھ سکتے تھے؟ اور حکمت، جس کو حدیث کو حکمت کہا گیا، حدیث سیکھ سکتے تھے؟ اگر وہ صحابہ سے کہتے ہمیں آپ کو استاذ بنانے کی، بابا بنانے کی ضرورت نہیں ہے، یہ قرآن ہے، یہ پیغمبر کی حدیثیں، آپ سے نہیں ہم پڑھیں گے، ہم خود سیکھیں گے، تو صحابہ جواب میں کیا کہتے؟ بھائی حدیثیں ہم تم سے زیادہ جانتے ہیں، یہ قرآن بھی، لیکن ہم نے پیغمبر سے حکمت سیکھی بھی ہے اور قرآن بھی سیکھا. تو صحابہ ڈائریکٹ سینہ بسینہ استاذ کے بغیر صحابہ نہیں بنے، تابعین سینہ بسینہ تبع تابعین نے تابعین سے، تابعین نے صحابہ سے، پھر تبع تابعین کے شاگردوں نے تبع تابعین سے، پھر ان کے شاگرد، یہ سند متصل کے ساتھ اکابر کا سلسلہ آج تک چلا آ رہا ہے. جو اس سلسلے سے ہٹے گا یا جس کا کوئی بزرگ یا بابا ہی نہیں ہوگا وہ گمراہ ہے، وہ ہو ہی نہیں سکتا حق پر، کیونکہ وہ کہہ رہا ہے کہ میں نے ڈائریکٹ قرآن و سنت سمجھا ہے، مجھے کسی سے سیکھنے کی ضرورت ہی نہیں رہی ہے. سمجھتے ہو کہ نہیں سمجھتے؟ تو یہ بات خود قرآن و سنت کے خلاف ہے. تو ہمارا ایک سلسلہ ہے ہدایت یافتہ لوگوں کا جو صدیوں سے چلا آ رہا ہے، ہم اس سلسلے سے جڑے ہوئے ہیں. تو آپ کا بھی کوئی سلسلہ ہے یا نہیں؟ اگر نہیں ہے تو آپ اس زمانے کی 15ویں صدی کی پیداوار ہیں آپ، اور اسلام 1400 سال سے کنٹینیو چلا آ رہا ہے. کوئی بھی فرقہ جو 15ویں صدی کا ہے وہ شریعت میں قابل قبول نہیں ہے، وہ تو بدعت ہے. وہ تو سمجھتے ہو کہ نہیں سمجھتے؟ تو مجھے کسی نے کہا کہ آپ اپنے اکابر کی دفاع کریں، میں نے کہا میں دفاع کروں گا بشرطے کہ آپ اپنے اکابر کی لسٹ پیش کریں. جس سے بھی میں نے یہ کہا ہے نا، اب تک اپنا کوئی اکابر لایا ہی نہیں ہے مارکیٹ میں، کیونکہ یہ خود رو پودے ہیں. ایک وہاں سے دریافت ہو گیا، اس نے قرآن حدیث پہ ریسرچ پیش کی، ایک وہاں سے دریافت ہو گیا، اس کی ریسرچ اس کی ریسرچ سے ٹکرا رہی ہے، ایک تیسرا وہاں سے دریافت ہو گیا. ہمارا تو سلسلہ ہے بھائی، ہم کوئی نئے نہیں ہیں. میرے شیخ ہیں مفتی رشید احمد صاحب رحمۃ اللہ علیہ، میں نے ان سے علم حاصل کیا، ٹوٹی پھوٹے تزکیے کی کوشش کی، بخاری ہم نے پڑھی مفتی محمد صاحب سے، فقہ ہم نے پڑھا مفتی عامر صاحب سے، مفتی حبیب اللہ صاحب تھے جو میرے اساتذہ ہیں، اور مسلم ہم نے مفتی حبیب اللہ صاحب اپنے استاد سے پڑھی. تو ہمارا تو ایک پورا سلسلہ ہے، ایک ایک حدیث کی ایک ایک کتاب، فقہ کی ایک ایک کتاب کا میں حوالہ دے کے میں پوری سند کہ بھائی انہوں نے اس سے، انہوں نے اس سے، انہوں نے اس سے، انہوں نے اس سے، ہوتے ہوتے یہ سلسلہ محمد صلی اللہ علیہ وسلم تک ہم پہنچا سکتے ہیں، یہ لوگ نہیں پہنچا سکتے. ان سے پوچھو آپ نے کہاں سے پڑھا، ایک دو سلسلوں کے بعد ختم. اور اگر کوئی سلسلہ آیا تو انہوں نے ایسی ایسی حماقتیں کی ہیں نا کہ یہ لوگ پھر کہتے ہیں کہ یار ان کا حوالہ مت دو ہمارے سامنے، وہ ایسی ایسی باتیں لکھی ہیں انہوں نے، ایسی ایسی مسٹیک کی ہیں. تو خوب سمجھ لو باطل. اور اگر آپ حق کے متلاشی ہو تو بھائی مجھ سے میرا عقیدہ پوچھو. اگر علماء دیوبند کے عقیدے خراب ہوتے تو میں تو علماء دیوبند کو فالو کرتا ہوں، تو میرا عقیدہ بھی خراب ہوتا کہ نہیں ہوتا؟ آج جتنے دیوبندی ہیں ان کا عقیدہ خراب ہوتا کہ نہیں ہوتا؟ کسی کا بھی خراب نہیں ہے. ایک صاحب آئے کہنے لگے یہ علماء دیوبند قبر پرست ہوتے ہیں. میں نے کہا یار اگر ہوتے تو میں بھی قبر پہ جاتا، باب الاسلام کے امام وہ بھی دیوبند کی طرف منسوب ہیں وہ بھی جاتے، یہ آپ کے ادھر پڑوس میں مولانا افضال الحق کلیانی صاحب ہیں یہ بھی قبر پہ جاتے، اور اللہ بھلا کرے مولانا طارق جمیل صاحب بھی جا رہے ہوتے، ریونٹ پورا جا رہا ہوتا، یہ تو سارے دیوبندی ہیں نا. میں نے کہا ایسے تو دیوبندی میں آپ کو بہت سارے دکھا سکتا ہوں کہ قبر کے سامنے ایک بندہ سردہ کر رہا تھا، انہوں نے اس کو اٹھا کے تبلیغ میں سیروزہ لگا کے قبروں کے سردے سے بچا لیا. ایسا مجھے کوئی نظر نہیں آیا اپنی زندگی میں آج تک کہ وہ قبر میں جا رہا ہو، قبر سے دعائیں مانگ رہا ہو. اگر علماء دیوبند قبر پرست ہوتے تو یہ چیزیں سکھا کے گئے ہوتے نا. ہم تو قبر پرستی کے آپ سے زیادہ خلاف ہیں، آپ تو اب بول رہے ہیں، ہمارے علماء دیوبند تو اس وقت سے بول رہے تھے. میرے جتنے اکابر ہیں کسی ایک کی قبر ایک بالش سے اونچی دکھا دو آپ ہندوستان میں. مولانا تھانوی کی قبر ایک بالش، مٹی کی قبر، رشید رنگ گنگوئی رحمۃ اللہ کی قبر ایک بالش، باقی جو کتابوں سے کیڑے نکال نکال کے لوگ پیش کر رہے ہیں اس کے تو ہم کئی بار جواب دے چکے ہیں کہ جو آپ نے کنفیوژن پیدا کی ہے نا، ہم اگر ویڈیو ریکارڈنگ کر کے اس کا جواب دیں گے आप फिर वीडियो रिकॉर्डिंग पे उसका जवाब दोगे, फिर हम यहां से जवाब देंगे, फिर हम वहां से जवाब दोगे, इससे एक तवील सिलसिला बहस का लाख ना खत्म होने वाला शुरू होगा। इसलिए हमने जब भी इस तरह की कोई बात हुई, हमने कहा भाई हम सामने बैठ के एक ही दफा में दूध का दूध और पानी का पानी कर देंगे। क्योंकि अगर आप उलमा की किताबों की तरफ जाओगे, सियाक व सबाक से हटकर बहुत सारी चीजें हैं, फिर उसमें बाज दफा एक आलिम ने गलती की होती है, जान के नहीं की होती, सामने वाले ने किताब में उसको लिख लिया। अब सवाल पैदा होता है, जब वो गलती को आप गलती मानते हो तो किताबें छापने वाले छाप क्यों रहे? तो ये छापने वाले की गलती है ना, उन उलमा की गलती थोड़ी है। बाज दफा वाकई एक बुजुर्ग से गलत चीज लिख लेते हैं, वो उससे रुजू का ऐलान करते हैं। मेरे बयान था कि कलेजी नबी सल्लल्लाहु अलैहि वसल्लम को पसंद नहीं थी, मैंने 100 दफा उससे रुजू किया, लेकिन मेरा वो बयान 4 मिलियन तक पहुंच चुका है, 4 मिलियन तक पहुंच चुका है। अब वो गलती थी, मिस्टेक थी, वो चली गई, अब जो रुजू है वो नहीं जा रहा। तो हमारे उलमा से भी ऐसा हुआ, बाज दफा कोई चीज गलत लिख दी उन्होंने, बाद में रुजू किया, वो रुजू नहीं मार्केट में चला, वो किताब फैल गई। तो अगर किताबों पे जाओगे तो भाई बहुत कुछ है, आप रियलिटी देखो, रियलिटी। अगर उलमा देवबंद के अकीदे गलत होते तो आज भी गलत होते। आज तो आप देख लो, वही अकीदा तहाविया बहसी जेवर में जो अकायद लिखे हुए हैं, वही अकीदे हैं जो कुरान और सुन्नत के अकायद हैं। अल मुहन्नद अल मुफन्नद पे एतराज किया जाता है, इसके अकीदे कुरान और सुन्नत के खिलाफ है। एक अकीदा भी कुरान और सुन्नत के खिलाफ नहीं है। और जिसने बात करनी है ना, कोई मशहूर आदमी हो, हर आदमी को हम लिफ्ट नहीं कराएंगे, आज भी मैं अल मुहन्नद अल मुफन्नद पे बैठने के लिए तैयार हूं। कोई मशहूर आदमी हो, हर आदमी थोड़ी है, वो बाज दफा गैर मशहूर होता है, अपने आप को मशहूर करा लेते, आज भी बैठने के लिए तैयार हूं, अल मुहन्नद अल मुफन्नद की पूरी जिम्मेदारी लेता हूं। एक अकीदा कोई कुरान और सुन्नत के खिलाफ अल मुहन्नद अल मुफन्नद का साबित करके दिखा दे। बातें करना बहुत आसान है, फेंकना लंबी लंबी, लेकिन मैं क्लिप नहीं बना रहा, मैं सामने बात करूंगा, दूध का दूध और पानी का पानी कर दूंगा इंशाल्लाह। तो कोई अकीदा उलमा देवबंद का, और ये उलमा देवबंद कोई फिरका भी नहीं है, उलमा देवबंद का वही अकीदे हैं। जब इस्लाम हिंदुस्तान में आया तो जो इस्लाम आया वही। सवाल पैदा होता फिर ये देवबंदी पहले तो नाम नहीं मिलता, नाम नहीं मिलता, अकीदे सबके वही थे, नाम इनको बाद में दिया गया। जब बरेलवी फिरका वजूद में आया तो उनसे फर्क करने के लिए जो बरेलवी नहीं थे उनको क्या कहा जाने लगा? देवबंदी। वरना ये वही इस्लाम है भाई जो सदियों पहले आया है। क्योंकि हमारे यहां किताबें जो पढ़ाई जा रही है मदारिस में, ये उस वक्त की किताबें थोड़ी पढ़ाई जाती हैं जो उलमा देवबंद ने लिखी हैं, ये तो सदियों पहले। हिदाया आज तो थोड़ी लिखी गई है, हिदाया जो किताब है ना उसका जो मतन है वो इमाम मोहम्मद का लिखा हुआ है। इमाम मोहम्मद इमाम अबू हनीफा के शागिर थे। नहीं यही बात समझ में? जो इस्लामी कानून पढ़ाया जाता है वो किसका लिखा हुआ है? इमाम मोहम्मद का। वो किसके शागिर थे? इमाम अबू हनीफा के। अबू हनीफा और इमाम अबू यूसुफ के अकवाल से मुरतब करके वो लॉ लिखा गया है। तो कितना पुराना हो गया वो? 1300 साल तकरीबन पुराना। समझ रहे हो कि नहीं समझ रहे? और इमाम हनीफा शागिर थे हम्माद अल कूफी के, वो शागिर थे इब्राहिम नखई के, वो अलकमा के, वो अब्दुल्ला बिन मसूद के। तो इतना पुराना फिका हम मदरसों में पढ़ रहे हैं, किताबें पढ़ रहे हैं इस्लामी कानून। आप कहते हैं डायरेक्ट नबी का कानून क्यों नहीं पढ़ लेते? नबी का कानून मुरतब नहीं हुआ था उस वक्त। इमाम मोहम्मद ने उम्मत पर एहसान किया कि नबी का कानून सबसे पहले मुरतब करके किताबी शक्ल में पेश किया उम्मत को। समझ रहे हो कि नहीं समझ रहे? इतना पुराना कानून। अकीदे भी हमारे अकीदा तहावी है असल, वो भी इमाम तहावी ने, वो पूरी दुनिया मानती है, सऊदी अरब की यूनिवर्सिटी में पढ़ाया जा रहा है वो अकीदा। तो ये सब लफाजी है। और मैं आपको बताऊं, मैं बार बार एक बात कहता हूं, जो भी फिरकावारियत के खिलाफ बातें कर रहे हैं ना इस जमाने में, आप गहराई में जाओगे नया फिरका पैदा कर रहा है। वो फिरकावारियत को खत्म नहीं कर रहा, बल्कि वो क्या कर रहा है? पैदा। और फिर एक और बात समझो कि देखो, मेडिकल साइंस या साइंसी तरक्की में जदीद, जितनी जदीद तहकीक होगी उतनी ही काबिल अमल होगी, लेकिन इस्लाम में जितनी कदीम तहकीक होगी उतनी काबिल एतमाद होगी। वो तो कदीम तहकीक वो है जो सदियों पहले हो चुकी है, या वो है जो आज हो रही है? जो सदियों पहले किताबें लिखी गई है ना इस्लामी कानून की, वो हम मदरसों में पढ़ते हैं। और अब जो नए नए फिरके आ रहे हैं, इनके पास कोई पुरानी किताब ही नहीं है, ये अब लिख रहे हैं किताबें। तो इस्लाम अब आया है या सदियों पहले आया है? तो लफाजी है आजकल के स्कॉलर्स के पास। समझते हो या नहीं समझते?
अच्छा मेरे भाई, साइको पेशेंट किसे कहते हैं? ये क्या लिखा हुआ है? पता नहीं क्या लिखा हुआ है भाई, मेरी राइटिंग तो सही करो अपनी। शुतुरमुर्ग के अंडों के छिलकों पर कुरान की आयतों को तहरीर करना जायज है? ना जायज है भाई, कोई हर्ज नहीं है।
محرم الحرام میں پانی شربت کی سبیل لگانا کیسا ہے؟ کچھ لوگ بریانی وغیرہ بھی تقسیم کرتے ہیں، بھائی یہ کام شیعہ لوگ کرتے ہیں، ان کو کرنے دیں، آپ کسی کے مسلک کو چھیڑو نہیں، اپنا مسلک چھوڑو نہیں. ہمارے اصول کیا ہیں؟ قرآن، حدیث، اجماع اور قیاس، یہ چار ہمارے بنیادی اصول ہیں جس سے ہم احکام وضع کرتے ہیں. تو یہ جو محرم کی سبیل ہیں، نہ قرآن سے ثابت ہیں، نہ حدیث سے، نہ اجماع امت ہے، اور نہ کسی حدیث پر قیاس کیا گیا ہے. اسی وجہ سے ہماری جتنی بھی اسلامی لا کی کتابیں ہیں وہ اس سے خاموش ہیں. تو ہماری نظر میں یہ امر بدعت ہے، سمجھتے ہو؟ تو اسلام تو 1400 سال پہلے مکمل ہو چکا ہے نا، لیکن جو کر رہے ہیں ان کو کرنے دو، ان کو چھیڑو نہیں، جا کے چھیڑ رہے ہیں، یہ بدعت ہے. بھائی ان کا مسئلہ کہ وہ جانے، آخرت جانے، اللہ کو خود جواب دیں گے، آپ نہ کرو یہ کام. میں انگلینڈ میں رہتا ہوں اور مسجد کافی دور ہے، 3 کلومیٹر سے زیادہ دور ہے، ہمارے پاس سواری بھی نہیں ہے کہ میں نہ جا سکوں، تو میں گھر میں نماز پڑھتا ہوں، وائف کے ساتھ ہوتی ہیں، تو میں نے مفتی صاحب آپ کی ویڈیو میں دیکھا کہ آپ کی جماعت نکل جائے تو آپ اپنی وائف کے ساتھ جماعت کرائیں. ابھی ہم اکیلے جماعت پڑھ رہے تھے مگر اب ساتھ پڑھ رہے ہیں. سوال یہ ہے کہ کیا میں اپنی وائف کے ساتھ ہر نماز کے علاوہ بھی جماعت کرا سکتا ہوں؟ ہر نماز علاوہ جمعہ اپنی وائف کے ساتھ جماعت کرا سکتا ہوں، اور ہمارے گھر میں، ہمارے کمرے میں جگہ کم ہے، وائف کی جگہ تو ہوگی نا، اتنی بھی نہیں ہے کہ، اور ہمارے کمرے میں جگہ کم ہے، اور ہمارے کمرے میں 3 دفعہ لکھا ہے جگہ کم ہے، اتنی جگہ کم ہے. اچھا میرے قدم آ گئے ہوں جماعت کراؤں. بھائی بہت بیوی سے محبت بہت ہے مجھے لگ رہا ہے، بار بار وائف وائف وائف، اچھی بات ہے. تو دیکھو مسجد دور ہے اگر تو پھر گھر میں جماعت کر سکتے ہیں، لیکن مسجد غیر مسلم ریاست میں آپ رہتے ہو تو مسجد قریب میں بنوانے کی کوشش کرو. جو بھی مسلمان ہیں وہاں یہ روزانہ مسجد کی جماعتیں چھوڑنا کتنی محرومی کی بات ہے. محلے میں اگر مسجد ہے تو پھر تو مسجد میں جانا پڑے گا، اگر محلے میں مسجد نہیں ہے تو پھر گھر میں جماعت کرا سکتے ہیں، بیگم کے ساتھ جماعت کرا لیں. اب انہوں نے بڑی لمبی بات اس کو دہرایا بار بار، تو بیگم پیچھے کھڑی ہوں گی جماعت میں. جب 2 بندے جماعت سے نماز پڑھ رہے ہوں تو مقتدی دائیں طرف ہوتا ہے ساتھ ہی، لیکن جب عورت ہو آپ کے ساتھ جماعت میں تو پھر وہ پیچھے کھڑی ہوتی ہے. تو نماز میں اللہ تعالیٰ تھوڑا سا خواتین کو یہ بتا دیتے ہیں کہ یہ تھوڑا فاصلہ رکھیں، یہ قابل احترام ہے. نماز کے بعد پھر بیٹھ جائیں، پھر اکٹھے بیٹھ جائیں، یہ نا. ہمارے قریبی رشتے دار سود خور ہیں اور اکثر ہمارے گھر تحفے طائب. آج مجھے کسی مولانا صاحب نے سختی سے تنبیہ کی، آپ گنگنا کے مسئلے نہ پڑا کریں، اس سے آپ کا امیج بہت خراب ہو رہا ہے. آج ہمارے استاد ہی لگتے ہیں ایک طرح سے، میرے دوست بھی ہیں استاد بھی، انہوں نے مولانا صاحب ہیں، انہوں نے کہا یار یہ آپ جو گنگنا کے مسئلے پڑھتے ہو اور یہ آپ مفتی طارق مسعود میں بھی ریکارڈ کرواتے ہو، یہ وقار کے خلاف ہے، یہ بالکل آپ کا امیج خراب کر رہا ہے. میں نے کہا امیج گیا بھائی، میں تھکا ہوا ہوتا ہوں، مجھے گنگنا کے پڑھنے میں مزہ آ رہا ہے. مسئلے کا جواب مل رہا ہے کہ نہیں مل رہا؟ مل رہا ہے نا، تو کوئی غیر اخلاقی کام تھوڑی کر رہا ہوں میں. ہمارے قریبی رشتے دار موجود ہیں، مزہ اسی بات ہے، وہ اکثر ہمارے گھر تحفے طائف اور کھانے پینے کی چیزیں لے کر آتے ہیں، تو ان کے لائے ہوئے تحفے ہم کسی اور کو تحفے میں دے سکتے ہیں اور کھانے پینے کی چیزیں صدقہ دے کر استعمال کر سکتے ہیں کہ نہیں؟ میرے بھائی اگر وہ سود خور ہیں اور ان کی آمدن سود ہی ہے، یعنی اس کے علاوہ کوئی حلال آمدن ہے ہی نہیں، قرضے دے دے کے سود لے لے کے وہی بس آمدن ہے، تو پھر تو ان کا نہ ہدیہ لے سکتے ہیں نہ وہ ہدیہ لے کے کسی کو ہدیہ دے سکتے ہیں. تو آپ ان کو منع کر دیں، بھائی آپ چونکہ سود ہی سے ہمیں دے رہے ہیں سب کچھ تو ہم نہیں لیں گے، اور اگر لے لیا تو صدقہ کر دیں بغیر ثواب کی نیت سے، وہ چیز صدقہ کر دیں یا اس کی قیمت صدقہ کر دیں، پھر وہ چیز استعمال کر لیں، اس کے علاوہ کوئی اور آپشن نہیں ہے آپ کے پاس. مجبوراً ہم ان کے منہ پہ ان کو منع نہیں کر سکتے، ایسا اتنے میٹھے نہ بنا کرو. دیکھو محبت سے نا ایک دفعہ ضرور کہہ دیا کرو کہ حضرت یہ غلط ہے، آپ یہ نہ کیا کریں. جب انسان کا اپنا مسئلہ ہوتا ہے نا، میں نے دیکھا پھر وہ شرم کو بالائے طاق رکھ کے بڑا بہادر بنا ہوتا ہے، جب اللہ کا معاملہ آئے گا تو سارے شرمیلے ہیں کہ ہم سے شرم کی وجہ سے کہا نہیں جا رہا. ہمت کر کے، ہم تھوڑی کہہ رہے ہیں بار بار ان کو ٹارچر کرو، ایک دفعہ کہہ دو کہ حضرت آپ یہ گفٹ دیتے ہیں لیکن اصل میں ایکچولی آپ کی آمدن ٹھیک نہیں ہے. یہ نہیں بولو حرام خور ہو تم ایک نمبر کے، یہ طریقہ ٹھیک نہیں ہے. اب بولو آپ کی چونکہ ایکچولی شروع میں بول لو تو ان کو غصہ نہیں آئے گا، کائنڈلی ایکچولی آپ کی آمدن چونکہ ٹھیک نہیں ہے، ہم نے علماء سے سنا ہے. یہ بھی کہہ دو علماء سے سنا ہے، تاکہ وہ کہہ بھائی یہ مولوی کیسا، تو آپ کی بات پیغام پہنچ جائے گا. آپ نے کہا نہیں قرآن میں لکھا ہوا ہے، تو پھر وہ بھاگنے کا راستہ نہیں چھوڑا آپ نے اس کے لیے. تو آپ بولو یار ہم نے علماء سے سنا ہے کہ یہ صحیح نہیں ہے، تو کائنڈلی آپ یہ حدیث ہمیں نہ دیا کریں، اور اگر دینے ہی ہیں تو ہم آپ کو پہلے بتا دیں کہ ہم اس کو صدقہ کر دیتے ہیں، اور پھر ایک دم موضوع چینج کر لیں. क्योंकि अगर हम मौजू चेंज नहीं किया ना वो बहुत गुस्सा करेगा, अबे ये मौलवियों को बुरा भला कहेगा, अबे ये सारे खुद जब इनके लिए हलाल होता है हलाल कर लेते हैं, हराम होता है हराम का, अबे ये सब दो नंबर, अबे ये एक ला हासिल बहस में लगेगा। तो एक दफा कह के मौजू, मैं ऐसा ही करता हूं जब कोई ना, मैं एक दफा कहता हूं असल में ये तो नाजायज है, तो ठीक नहीं, और सुनाए खैरियत से और कैसा चल रहा है साहब के साथ, फौरन टॉपिक चेंज करता हूं। बाद में वो क्लिक कर जाती है, उसको जी सोचता रहता है बैठ के। तो मौजू चेंज कर दें, एक दफा पार्सल कर दें अपनी बात। ये मौलवियों से मुझे एक बात याद आई, ये मेरे यूट्यूब की आमदन पे जब भी क्लिप चलते हैं ना, नीचे ज्यादातर लोगों के कमेंट्स आते हैं, असल में ये मौलवियों का अपना चैनल है तो हलाल किया हुआ इन्होंने। मैं बता बता के थक गया यार, हमारे जब नहीं था तो हमने हलाल होने का फतवा दिया था, ठीक है ना, लेकिन लोग इसको मान नहीं रहे हैं। तो अभी एक मौलवी साहब का क्लिप मेरी नजर से गुजरा, और एक टीवी चैनल का, दोनों टीवी चैनल पे वो मौलवी साहब भी कह रहे थे ये यूट्यूब की आमदन हराम है। तो मुझे ख्याल हुआ कि इन मौलवी साहब से कहूं कि ये जो आपको यहां टीवी से लिफाफा मिल रहा है या दूसरे जो गेस्ट आए हुए हैं, तो जो इश्तिहार टीवी पे चलते हैं वही कहां चलते हैं, यूट्यूब पे चलते हैं। तो अगर ये हराम है तो वो भी हराम है, क्या ख्याल है? फिर टीवी के एंकर की तनख्वाह भी हराम है, क्योंकि वो हराम से ही दी जा रही है ना, जब एड चल रहे हैं तो उन एड से आमदन आ रही है, जब वो हराम है तो ये क्या बात। तो मुझे लगा कि इन मौलाना साहब को बेचारों को पता ही नहीं है कि मैं क्या कह रहा हूं, और वो मौलाना साहब तो खुद पैसे नहीं लेते लिफाफा विफाफा, मुझे पता है वो टीवी से नहीं लेते, लेकिन जो आपके साथ गेस्ट बैठे हुए हैं वो तो सारे लेते हैं, और लेना भी चाहिए क्योंकि टीवी भी तो कमा रहा है ना, टीवी भी तो लाखों रुपए कमा रहा है, तो गेस्ट के जरिए जिसका मुंह दिखा के कमा रहा है उसको क्यों नहीं दे रहा भाई तू, ठीक है ना। मैं जब पहली दफा टीवी में गया, एक्सप्रेस टीवी में, मेरा एक महीने का दरस कुरान रिकॉर्ड करवाना था, तो मुझे एक्सप्रेस टीवी वालों ने रब्ता किया, किसी के जरिए, कोई भी एजेंट थे उनके, उनके जरिए रब्ता किया कि आपका एक महीने दस रिकॉर्ड करवाना है, उसके हम आपको इतने पैसे देंगे। मैंने अब साथी से कहा मैं पैसे नहीं लूंगा, मैंने साथी से कहा मैं पैसे नहीं लूंगा। उन्होंने कहा आप नहीं लेंगे ना तो जो एजेंट है ना वो सारे ले लेगा फिर, यानी टीवी तो दे ही रहा है पैसे ना, टीवी ने उसको जो भी एजेंट है उनको तो ठेका दे दिया, अब टेलीविजन तो दे देगा। अब उसका होगा ये कि आप ना लेने से टीवी को कोई फायदा नहीं, पब्लिक को कोई फायदा नहीं, तो जो एजेंट है ना वो फ्री फोकट में आपको इस्तेमाल करके पैसा कमा लिया लेकिन आपको नहीं देगा, तो आप ले लें ये, यानी अपना हिस्सा ले लें उससे। फिर मुझे ख्याल आया कि यार मैं एजेंट से कहता हूं तुम भी ना लो, मैं भी नहीं लेता, फ्री में जाएंगे हम। फिर मुझे बताया कि टीवी फिर भी कमाएगा। मैं समझा पा रहा हूं अपनी बात, यानी या तो ये हो रहा होता ना कि कोई भी नहीं कमा रहा तो आप भी नहीं लेते, वो टीवी फिर भी कमाएगा तो क्यों पूरा वो एक्सप्रेस टीवी जब आपके उनसे कमा रहा है तो एजेंट को भी मिलना चाहिए आपको। मैंने कहा फिर लेंगे हम, मुझे फिर बात समझ में आ गई। मैंने कहा फिर हम फ्री फोकट में क्यों, हमारी नीयत तो फी सबीलिल्लाह ही दरस कुरान की, मुझे नहीं भी देते तो मैं जाता, लेकिन मैंने कहा जब वो कमा रहा है एजेंट भी कमा रहा है तो फिर हम क्यों ना ले भाई। समझ में आ रही है बात की नहीं आ रही? और इसी तरह मैं आपको एक बात बताऊं, जब भी कोई किसी चीज से पैसा कमा रहा हो ना और आपसे फ्री में खिदमत ले, कभी भी ना करो फ्री में खिदमत। बोलो भाई फ्री में जब करता जब आप भी फ्री में करते हैं, जब आप फ्री में नहीं कर रहे पैसे ले रहे हो तो मुझे क्यों फ्री में? क्योंकि बाज लोग क्या कर रहे होते हैं, वो किसी काम के दबा के नोट छाप रहे होते हैं, आपसे फ्री फोकट में काम ले रहे होंगे, वो सवाब की फजाइल सुना सुना के, सवाब के फजाइल सुना सुना के। मेरा बिजनेस था ना, जब एक बिजनेस मैं करता था तो मैंने एक, मेरे शहद का बिजनेस था भी खत्म कर दिया, मैंने एक तालिबे इल्म को बोला कि ये आप शहद फला दुकान पे रख के आ जाओ और मैं आपको इसके इतने पैसे दूंगा। तो तालिबे इल्म ने कहा कि मैं फ्री में करूंगा ये काम। मैंने कहा यार मैं फ्री में आपसे जब करवाता, जब मैं भी ये काम क्या कर रहा होता, फ्री में सदके बांट रहा होता, मेरा चूंकि ये सोर्स ऑफ इनकम है, मैं कमा रहा हूं तो मैं फ्री में किसी से काम नहीं लूंगा, आपको भी मैं पैसे दूंगा, मेरा अल्हम्दुलिल्लाह ये उसूल है। मैंने कहा गैर अखलाकी हरकत है कि हम, हमारी एक सोर्स ऑफ इनकम है एक चीज और हम आपसे फ्री में काम लें। मेरे साथ जितने उठने बैठने वाले हैं आप उनसे पूछ लें कि जिस चीज में मेरी अर्निंग है फिर मैं उसमें किसी से फ्री में काम नहीं लेता। मैं कहता हूं जब मैं भी, मैं अर्निंग का जरिया है तो भाई मैं आपसे फ्री में क्यों काम लूं। जितने लोगों से मैंने 15 साल मैंने शहद का बिजनेस किया, एक बोतल भी बिकवाई है ना उसमें उसका कमीशन रखा है, यहां तक के घर वालों का भी कमीशन नहीं। यही बात समझ में, हमारे घर में कोई आंटी आ गई ना, हमारी बेगम ने कहा एक किलो शहद इनको चाहिए आप भिजवा दें, मैंने भिजवाया, मैंने बेगम साहब का कमीशन रखा उसमें, नहीं है बात मेरा ख्याल है समझ में। ये मैं शो मारने के लिए नहीं कह रहा, आपको समझाने के लिए कह रहा हूं, ये बड़ा लिचड़पन है कि खुद एक काम से पैसे छापो और दूसरे से फ्री में न छोड़ो उसको बैठ के, ठीक है ना, गलत है ये। तो उलमा बहुत से टीवी वालों से पैसे लेते, उसके बाद फिर मैंने नहीं लिए, एक दफा लिए थे, उसके बाद फिर बहुत सारे प्रोग्राम में फ्री में ही जाता हूं, अब नहीं लेता मैं, और वो भी ऐसे लिचड़े देते भी नहीं है वो, लेकिन लेना चाहिए मेरा नजरिया है। अब बात यह है कि यूट्यूब की अर्निंग अगर हराम है तो फिर टेलीविजन में जो मौलाना साहब जा रहे हैं उनका लिफाफा भी क्या हो गया हराम, क्योंकि एडवर्टाइजमेंट ही से वो भी कमा रहे हैं। तो टीवी में जो एडवर्टाइजमेंट चलते हैं, क्या वो औरतें हाजी और बुरके में आ रही होती हैं वो खवातीन, या क्या होता है वहां पे जो एडवर्टाइज इस टाइप के वहां चलते हैं? बल्कि टीवी को तो इख्तियार होता है एडवर्टाइज रोकने का, यूट्यूब में तो आपके पास ऑप्शन ही नहीं है रोकने का, गूगल अपनी मर्जी से डालता है। दूसरी बात ये, अभी एक टीवी चैनल ने भी चलाया, कोई सऊदीया के मुफ्ती थे उनके, कोई पता नहीं वो फेक फतवा है या हकीकी फतवा है, टीवी चैनल ने चलाया कि भाई यूट्यूब की अर्निंग, एक सऊदीया के एक मुफ्ती साहब उन्होंने फतवा दिया अर्निंग हराम है। मुझे किसी ने क्लिप भेजा, अच्छा मुझे लोग इसलिए भेजते हैं चिढ़ाने के लिए ना चिढ़ाने के लिए भेजते हैं, वही बात है मैं बता चुका हूं कि भाई हमने तो जब इसके जायज होने का फतवा दिया, हमारा तो कोई मोनेटाइजेशन थी नहीं, ना हमारा चैनल था, हमने तो आवाम के लिए कि इसके उसके जायज होने के दलाइल क्या है वो तो एक अलग टॉपिक है, मैं बीसियों दफा वो दलाइल दे चुका हूं। तो मुझे किसी ने भेज दिया, मैंने कहा ये जो टीवी चैनल पे इन्होंने ये खातून एंकर थी वो बार बार उस सऊदीया के मुफ्ती साहब, मैंने कहा ये टीवी चैनल इस फतवे को, अगर वो फतवा है, पता नहीं फेक भी होते हैं होता भी बाज दफा नहीं, अगर वो है इसको इतना प्रोमोट इसलिए कर रहे हैं कि यूट्यूब या सोशल मीडिया जब से आया है टीवी चैनलों को इससे नुकसान हुआ है, उनके जो एडवर्टाइज थे ना उनके रेट क्या हुए हैं कम हुए हैं, क्योंकि कंपनी अब टीवी पे अपना इश्तिहार चलाने की मोहताज नहीं है, वो टीवी ज्यादा पैसे मांग रहा हो चैनल ज्यादा पैसे मांग रहा हो तो वो यूट्यूबर्स को दे देते हैं, ये बड़ा एक बड़ा नुकसान हुआ है इससे, समझ रहे हो कि नहीं समझ रहे? तो मैंने कहा अब ये टीवी चैनल जो है ना इतने नेक बन गए हैं कि अब ये यूट्यूब की अर्निंग के हराम होने के फतवे को क्या कर रहे हैं शाया कर रहे हैं, लेकिन इस खातून तक मेरा कोई पैगाम पहुंचा दे कि अगर यूट्यूब की अर्निंग हराम है तो जिस बेस पे हराम है उसी बेस पे टीवी की अर्निंग भी क्या है हराम है, क्योंकि एड वहां भी इसी टाइप के चल रहे होते हैं जो टीवी पे, और जब टीवी की एड से अर्निंग हराम है तो टेलीविजन चैनल न्यूज एंकर या दूसरे एंकरों को जो तनख्वाह देता है पैसे देता है वो तो एडवर्टाइजमेंट ही की कमाई से देता है ना, तो हराम से तनख्वाह देना और आपका उस तनख्वाह को वसूल करना वो भी हराम है या नहीं है? नहीं, ये बात मेरा ख्याल है समझ में। तो बाज लोगों को ना वैसे ही मौलवियों से कोई ठरक है पाकिस्तान में, मौलवियों से क्या है जाती तौर पे ठरक है, क्योंकि इनका चैनल मोनेटाइज हो गया, इनके पास पैसे आ रहे हैं, तो अब वो करवटें बदल रहे हैं कि यार ये मौलवी क्यों पैसे कमाना शुरू कर दिए, लिहाजा सारा जोर यूट्यूब की मोनेटाइजेशन पे लगाया हुआ है उन्होंने, टीवी की अर्निंग को वो कोई भी नहीं बैठ के कहेगा कि हराम है, और लाखों करोड़ों लोग हैं, लाखों करोड़ों ना भी और लाखों लोग हैं जो टीवी में जायज काम करके पैसे कमा रहे हैं, अगर कोई ड्रामों फिल्मों के जरिए कमा रहे हैं वो तो हम भी नाजायज कहते हैं, लेकिन टीवी में जो न्यूज एंकर हैं उनकी तनख्वाह को किसी ने हराम कहा? उनकी तनख्वाह तो हलाल है भाई, वो खबरें पढ़ के सुना रहा है वो, या और कोई जायज, टीवी में डॉक्टर्स भी आते हैं उनकी खिदमात से फायदा उठाए जाते हैं उनको पैसे दिए जाते हैं, वो पैसे भी एडवर्टाइजमेंट सीधे दिए जाते हैं, तो सिर्फ ये मौलवियों की तनख्वाह मेरे भाई हराम नहीं होगी, न्यूज चैनल के जितने एंकर हैं उनकी आमदन हराम हो जाएगी, जितने डॉक्टर टीवी में आ रहे हैं जिनको उनका मुआवजा दिए जा रहे हैं उनकी अर्निंग भी क्या हो जाएगी हराम हो जाएगी, तो आपको सिर्फ एक मौलवी ही मिला है अपनी ठरक पूरी करने के लिए, आप डॉक्टरों को भी लताड़ोगे तुम यूट्यूब चैनल बना के कमा रहे हो हराम कमा रहे हो, आप जो खाना पकाने की तरकीब में डाल रहे हैं रेसिपीज बता रहे हैं उनको भी लताड़ोगे तुम यूट्यूब के जरिए क्या कर रहे हो हराम कमा रहे हो, इनको कोई नहीं कहता, तो इसलिए ये जो फतवा दिया जा रहा है ना इसके पीछे इखलास का उंसर नजर नहीं आता, समझते हो कि नहीं समझते, और हम इस पे डिपेंड करते भी नहीं है इस पे, चैनल तो हमारा अब बना है ना, बच्चे हमारे बहुत पहले से पैदा हुए हैं ठीक है ना, हमारा तो गुजारा वैसे भी हो रहा था वह हो जाएगा, बहुत से लोगों का निवाला आप छीन लोगे उनका निवाला बंद हो जाएगा, समझते हो कि नहीं समझते? तो अभी मैंने दलाइल नहीं दिए हलाल हराम के, अभी तो मैंने इल्जामी दलाइल दिए हैं, वैसे जो इसके दलाइल हैं जो इतराजात होते हैं कि फोहश इश्तेहार आते हैं ये होता है वो, उसमें मैं काफी डिटेल से बहस कर चुका हूं, अल्लाह ताला समझने की अमल की तौफीक अता फरमाए।